نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سبق نمبر 75، آیت نمبر 83 سے 93، سورت مائدہ. لیسن نمبر 75، آیت نمبر 83 to 93، سورت مائدہ. تفسیر دیکھیں گے اور آیات کا تعلق چونکہ پیچھے سے ہے، تو انشاءاللہ تفسیر کے دوران ہم اس کو پیچھے والے لیسن سے ملائیں گے. وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُوا مِنَ الْحَقِّ يَقُولُونَ رَبَّنَا آمَنَّا فَاكْتُبْنَا مَعَ الشَّاهِدِينَ. اور جب سنتے ہیں اس کو جو اترا رسول پر، تو آپ دیکھتے ہیں کہ ان کی آنکھیں ابلتی ہیں آنسوؤں سے، اس وجہ سے کہ انہوں نے حق کو پہچان لیا، اور وہ کہتے ہیں اے ہمارے رب، ہم ایمان لے آئے، بس ہم کو ماننے والوں کے ساتھ لکھ لے. یہاں سے پارے کا آغاز ہے، سبق کا بھی آغاز ہے، لیکن اس کا ربط پیچھے والی آیات سے ہے. پارے کی بالکل آخری آیتوں میں ہم نے دیکھا کہ اللہ سبحانہ تعالیٰ لوط کی نسبت نرم دل رکھتے ہیں کیونکہ ان میں رہبان اور قسیس ہیں. یہاں اب اسی بات کی دلیل میں ایک واقعہ پیش کیا جا رہا ہے. جاشی جو تھا حبشہ کا بادشاہ تھا. حبشہ اپنے وقت کی ایک کرسچین اسٹیٹ تھی. اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں ایسا کچھ معاملہ آیا جس کو انشاءاللہ بھی ہم دیکھیں گے. تو یہاں بنیادی طور پہ اس آیت کا تعلق پیچھے والی آیات کے ساتھ ہے کہ اللہ تعالیٰ نے ان کی بات بیان کر دی کہ جب کسی کا دل نرم ہوتا ہے تو وہ حق بات کو سن کر قبول کرتا ہے. لیکن آیات بالکل عام ہیں، ہر دور کے لوگوں کو ان آیات کی روشنی میں اپنے آپ کو چیک کرنا ہے. تو آئیے ذرا آیت کو ساتھ لے کر چلتے ہیں اس کو سمجھنے کے لیے. وَإِذَا سَمِعُوا، اور جب وہ سنتے ہیں. کون سنتے ہیں؟ پہلی بات تو لفظ سننے پہ غور کر لیجئے کہ سننا لازمی ہے، اس لیے یہ کہ ہر کانوں میں پڑی ہوئی بہت ساری آوازیں آتی ہیں، لیکن بہت ساری باتوں کو ہم سنا انسنا کر دیتے ہیں. تو سننے کے لیے انسان کی توجہ کی ضرورت ہوتی ہے، اور جب ایک انسان اس توجہ کے ساتھ قرآن کو سنتا ہے تو اس کا اثر بھی ہوتا ہے. کس نے کہا، کس نے سنا؟ اس کے بارے میں روایات میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم کے صحابہ کرام پر جب بہت زیادہ ظلم و ستم ہوا تو آپ نے کہا کہ میں نے سنا ہے کہ حبشہ ایک ایسا ملک ہے کہ جس کا بادشاہ بہت عدل والا ہے، تم لوگ وہاں ہجرت کر لو. چنانچہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے اس مشورے پر عمل کرتے ہوئے 11 صحابہ کرام جو تھے وہ حبشہ کی طرف گئے، اور جس کو آج ایتھوپیا کہتے ہیں، وہاں گئے. اور ان میں حضرت عثمان غنی اور ان کی بیوی جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی پیاری بیٹی تھیں، حضرت رقیہ علیہ السلام، وہ بھی تھیں اسی میں رضی اللہ عنہا. اس کے بعد وہ لوگ وہاں گئے تو بادشاہ نے ان کو رکھا. اس کے بعد پھر ان کا ایک بڑا قافلہ جو تقریباً 82 لوگوں پر مشتمل تھا، کچھ عورتیں بھی تھیں اس میں، یہ حبشہ پہنچ گئے. اور حبشہ کے بادشاہ جو تھا اس نے بہت اچھے طریقے سے ان کا استقبال کیا، اور یہ لوگ امن اور امان سے وہاں رہنے لگے. لیکن جیسا کہ ہم جانتے ہیں کہ مکہ میں قریش مکہ جو تھے وہ اسلام دشمنی میں بہت زیادہ بڑے ہوئے تھے، ان کو یہ بات کبھی بھی اچھی نہ لگی کہ کسی طرح سے بھی یہ لوگ امن اور چین کے ساتھ رہنے لگ جائیں. چنانچہ انہوں نے اپنا ایک قافلہ بھیجا جس کے ساتھ بہت قیمتی تحائف دیے، اور بادشاہ کو رشوت پیش کرنے کے لیے مسلمانوں کے گروہ کے خلاف کیا. اور جس بات پہ ایکسپلائٹ کیا وہ یہ تھی کہ آپ کو پتا ہے کہ یہ لوگ کیا کہتے ہیں، چلے ہمارے باپ دادا کو اور ہمارے بتوں کو تو برا کہتے ہی ہیں، یہ تو حضرت عیسیٰ کے بارے میں بھی بہت ہی عجیب باتیں کرتے ہیں. یعنی ٹیشن ہوئی وہ بنے پہ، اور اس کو خرابیوں کے ساتھ اور بہت زیادہ لوگوں کو یہ احساس دلا دینا کہ یہ تو کوئی نئی ہی بات کرنے والے آ گئے، اس طرح کا انداز تھا. چنانچہ بادشاہ جو تھا اس نے لوگوں کو طلب کیا، عقل مند تھا کیونکہ اگر جذباتی ہوتا یا بے وقوف ہوتا تو فوراً ان کی باتوں پہ مسلمانوں کو وہاں سے نکلنے کا حکم دے دیتا، لیکن اس نے ایسا نہ کیا. مسلمانوں سے کہا کہ تمہاری طرف سے بھی کوئی شخص ہے تو وہ آئے اور اپنی صفائی میں کچھ پیش کرے. چنانچہ حضرت جعفر تیار اپنے چند ساتھیوں کے ساتھ उस बादशाह के दरबार में हाजिर हुए और वहां जाके फिर कुछ बात हुई जिसका तذکرہ यहाँ जरूरी नहीं, इंशाल्लाह सीरत के मौजू में आप इसको सुनेंगे। लेकिन जब उसने सूरत मरियम की आयत तिलावत की तो बादशाह की आंखें आंसू से रोने लगी, आंखों से आंसू निकले, कुछ सवाल जवाब किए जिसका जवाब उन्होंने बिल्कुल सच सच दिया। इसके ऊपर फिर बादशाह ने जमीन से एक तिनका उठाया और कहने लगे, जो कलाम तुमने पेश किया उसमें और जो ईसा पर उतरा एक उसमें इस तिनके बराबर भी फर्क नहीं। और ना सिर्फ ये कि मुसलमानों को वहां बहुत बाइज्जत रहने की इजाजत दे दी, बल्कि काफिरों के गिरोह को शर्मिंदगी के साथ वापस किया, उनके तहाइफ को लौटा दिया कि मुझे इन तहाइफ की जरूरत नहीं। इस मौके पे जो उन्होंने कलाम सुना और उनकी आंखों से आंसू निकले उसका तस्करा है वह इजाज समियो। और जब वो सुनते हैं, क्या सुनते हैं? माउनजिला रसूली, जो नाजिल किया गया रसूल की तरफ, जो उतरा रसूल की तरफ, इशारा है कुरान पाक की तरफ। तरायुनहुम तफीदु मिनद दमई, तुम देखते हो कि उनकी आंखें, आयुन ऐनुन की जमा, आंख को कहते हैं, ऐन चश्मे को भी कहते हैं, स्प्रिंग्स को, क्योंकि चश्मे भी पानी जब उनसे निकलता है तो पता नहीं चलता कि कहाँ से निकल रहा है। तो बुनियादी तौर पे ऐन हर उस सोर्स ऑफ वाटर को कहते हैं जिसके निकलने की जगह ना पता हो। अब बैठे हो एकदम आपकी आंखों से आंसू आ जाते, वही चीज यहाँ आयुन के बांधों में। तफीदु का जो लफ्ज है अफाज़ा यफीजु से है, फा हमजा दुआत, फईदुन इसका रूट है, बह निकलने को कहते हैं, टू पोर के मानों में पोरिंग। पीछे हम पढ़ चुके हैं हज के तस्करे में सूरह बकरा में, अफीदु मिन है सोफादन नास, तुम भी वहां से पलटो जहां से इंसान पलटते हैं, क्योंकि जब किसी जगह से बहुत ज्यादा लोग निकलने लगते हैं तो ऐसे ही लगता है कि जैसे पानी जा रहा है। और ये मुहावरा भी है, अरब लोग कहा करते थे फादतिल आइन, क्या मतलब होता था कि जब आंखें आंसुओं से लबरेज होकर छलक पड़ी, क्योंकि आंसुओं के भी दर्जे होते हैं ना, तो यहाँ फिर दम आंसुओं को कहते हैं, दम दमू इसकी जमा होती है, आंसू टीयर्स। थोड़ा प्यारा नुक्ता देखिए, रोए कि आंखें बहने लगी। इसी तरह का वाकया फिर उसके बाद भी हुआ, जब निजाशी खुद ये पैगाम पा चुका तो उसने अपने साथियों में से तकरीबन 70 के करीब लोगों को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास भेजा कि जाके पैगाम दें और इस तरह से अपने मुसलमान होने की खबर भी दी। तो वो भी महफिल में जब वो मौजूद थे और आपने उनको सूरत यासीन पढ़कर सुनाई, आपके पढ़ने का इतना असर हुआ कि ये लोग रोते रहे, कहने लगे ये कलाम कितना खूबसूरत है कि बिल्कुल वही है जैसे कि हजरत ईसा पर उतरा, और वो सब मुसलमान हो गए। जब ये गिरोह वापस गया तो निजाशी, इसके बाद पहले जो मैंने कहा उसको काट दें, जब ये वापस गए तो फिर निजाशी ने मुसलमान होने का ऐलान किया, अपना एक और खत दिया और अपने बेटे को भेजा। देखिए जिनके दिल में तड़प होती है ना, वो दूर बैठे भी रابطे रखते हैं, अल्लाह के नबी के पास जाओ। लेकिन अल्लाह का करना क्या हुआ कि जिस कश्ती में सवार होकर वो हबशा से मक्का आ रहे थे वो कश्ती दरिया में डूब गई, और इस तरह से वो पैगाम ना गया, वहां तक ना पहुंच सका। लेकिन बहरहाल निजाशी मुसलमान हुआ, इसके जब मरने की खबर मुसलमानों तक पहुंची तो अल्लाह के नबी ने कहा कि हबशा में तुम्हारे भाई का इंतकाल हो गया है, हम उसकी गायबाना नमाज जनाजा पढ़ेंगे। तो यहां अब आप सारी बातों को सुनते वक्त जरा सोचिए कि आंखों से आंसू कब निकलते हैं, कुरान सुनकर खास तौर पे। वैसे तो आंसू माशाल्लाह बहुत निकलते हैं, हम हर वक्त रोते धोते ही तो रहते हैं, कभी आंखों से और कभी शिकवों से और कभी जुबान से और कभी अपनी कोशिशों से। लेकिन हकीकत है कि कुरान पाक सुनकर रोना उसको ही आएगा जिसका अल्लाह ताला से ताल्लुक होगा। ये बिल्कुल ऐसे ही है कि बेटी परदेश में हो और माँ अपने गाँव में हो, और माँ का खत आता है ऐसी बेटी को जो कई साल से उससे जुदा है, कोई रब्ता नहीं, कोई बात करने का मौका नहीं मिला, तो माँ का खत टूटे फूटे लफ्ज दे, टुकड़े सारा दिन हमारे इर्द गिर्द घूमते फिरते हैं, हमें केयर ही नहीं होती, हम उनको एक जगह से उठाकर दूसरी जगह फेंकते हैं। बिल्कुल याद रखिए कि जिसको कुरान से अपनायत होगी, जो इसको अपना चुका होगा, उसकी आंखों में आंसू आएंगे। ये कुरान जो है ये इस तरह से दिलों में नहीं उतरता, ये बिल्कुल तौहीद चाहता है। जिस तरह अल्लाह की जात खाली दिल में समाती है ना, ये कलाम और ये कुरान भी खाली दिल में समाता है। इसीलिए आपसे बार बार रिक्वेस्ट की जाती है कि जब आप इस क्लासरूम में आए तो सारे मवासलाती रबते बंद कर दें, अपनी जहन की खिड़कियां बंद कर दें, अपनी निगाहों को अल्लाह के कलाम के साथ जोड़ दें। करके देखें, एक दिन फोकस होके देखें। मैंने कोई बात ना सोचनी है, ना बोलनी है, ना किनाया नहीं हो सकता, मैं ऑन कॉल हूँ। और ऑन कॉल जब डॉक्टर्स होते हैं तो कोई उनको डिस्टर्ब नहीं करता, कोई आए कोई जाए मेरी बला से, जंग लगे या अमन हो, आग लगे या पानी आ जाए मेरी बला से, मेरा रब्ता मेरे रब से जुड़ गया। सिर्फ एक दफा इस तरह करके देखिए, फिर आपको जो कुरान का समझ आएगी, वरना याद रखिए इसका ऑपोजिट असर होता है। जब हम अधूरे दिल के साथ कुरान को सुन जाते हैं ना एक दफा, फिर दोबारा कभी उसको नहीं सुनेंगे। कहते हमने सुना हुआ है, और सुन सुन के सुन होते हैं, और ये कैफियत बड़ी तकलीफ की होती है। जब हम इस सोच के साथ कुरान को सुनते हैं ना कि हमने तो बहुत दफा सुना हुआ है, तो समझे कुछ नहीं मिलेगा। मैं तो कम अज कम अपने आप को इसमें कभी माफ नहीं करती, अल्लाह की तौफीक से सुना सुनाया बेहिसाब दफा है। लेकिन जब कभी मुझे कोई मौका मिले तो मैं अपने दिल के हजूर के साथ उसको सुनती हूँ। फिर आप देखेंगे कि आपकी आंखों से आंसू बहेंगे। नहीं लगते थे, कान अबू बकरिन रजुलन बुकान ला तमलिकु वला आइनैही ही, उनको अपनी आंखों पे काबू नहीं रहता था जब वो कुरान पढ़ते थे। एक मौके पे मुशरिकीन ने उनको सताया इतना कि चले गए, कहा मैं नहीं रहता तुम्हारे साथ, संभालो अपना मुल्क, चले गए छोड़ के। आप लोगों के लिए ये बहुत बड़ी आर थी कि इतना सखी, इतना फयाज और इतना मुखलिस शख्स हमारे जुल्मों सितम और हमारी ना कदरी की वजह से छोड़ के चला गया। एक शख्स पीछे गया, कहने लगा कि आप चले मेरी पनाह में, आज के बाद आपकी तरफ कोई बात नहीं करेगा, कोई आप पे उंगली नहीं उठाएगा। वापस आके उसने ऐलान किया हरम में खड़े होके कि आज के बाद अबू बकर को कोई कुछ ना कहे, इसलिए कि वो मेरी पनाह में है। उन्होंने कहा ठीक है, हम कुछ नहीं कहते, हमारी एक शर्त है। और वो क्या कि अबू बकर खुले मैदान में यानी हरम में आके पब्लिकली कुरान नहीं पढ़ सकते, नमाज नहीं पढ़ सकते। बस ये अना थी, एक होती है लोगों के अंदर, कोई अपने इशारों पे किसी को लेके आना चाहता। सिद्दीक ने अपने घर का एक कोना मस्जिद बनाया और वहां सुबह शाम अबू बकर की तिलावतें थी और नमाजें थी और उनका खूबसूरत रूप था। चंद दिन नहीं गुजरे कि उनके मोहल्ले वाले जमा होके आ गए, कहा कि अबू बकर जहां जाके मर्जी पढ़ो, घर में ना पढ़ो कुरान। क्यों? कि आपके कुरान के पढ़ने से हमारी औरतें और हमारे बच्चे मुसलमान हो रहे हैं। इतना सोच था, इतनी उनकी आवाज के अंदर मोहब्बत थी, ये कहाँ से आती है? आप देखिए, जब आप कभी किसी को अच्छी तिलावत में पढ़ते देखें, या अपनी जुबान में आप किसी को कलाम इस तरह डूब कर बयान करते हुए देखें कि जो दिल में उतरे, तो आप सोचते हैं ये कैसे हुआ? कोई जादू, कोई वजीफा? नहीं, डूब जाइए। आप जितना इनके लफ्जों में डूबेंगे उतना आपके अंदर दर्द पैदा होगा, उतनी इसकी समझ भी आएगी। मुहद्दिसीन और आइम्मा कराम और पहले दौर के जो उलमा थे, वो कई कई बार 300 बार कुरान पढ़ा करते। सबको अपने आप को चेक करना है, क्योंकि आप देखिए कि सबसे बड़ी चीज तो अल्लाह की मोहब्बत है ना, या अल्लाह की नाराजगी का डर है। जिनके दिलों में अल्लाह की याद बसी होती है, फिर वो अल्लाह का कलाम सुनकर रोने लगते हैं। वो लोग जिन्होंने कुरान के साथ वक्त गुजारा होता है, जिनको कुरान अपने मुंह दूध पीते बच्चों से प्यारा होता है, जिन्होंने रातों की नींदें कुर्बान की होती हैं इस कुरान के लिए, जिन्होंने दिन की महफिलें और रंग रौनके कुर्बान किए होते हैं, जिन्होंने अपनी शॉपिंग्स और अपनी बाजार और अपनी जिंदगी की मसरूफियात इस कुरान के लिए कुर्बान की होती हैं, फिर उनके अंदर ये दर्द आता है, फिर उनकी आंखें छलकती हैं। और जो इनडिफरेंट रहे, उखड़े उखड़े रहे, ठीक है ठीक है, उनको रोना नहीं आता। अबू बकर सिद्दीक रजी अल्लाह अन्हु के दौर में भी एक दफा एक ईसाई गिरोह आया, तो जब उनके सामने कुरान पढ़ा गया तो रोने लगे। तो अबू बकर सिद्दीक ने कहा, पहले हमें भी रोना आया करता था, पहली दफा कुरान पढ़ते और सुनते हैं ना बहुत रोते हैं। मैंने तो कई क्लासेस में ये देखा, यूं छलकती हुई आंखें होती हैं उनका, वहां बैठ जाने ही महफिल को इतना पुरनूर और इतना रूहानियत के करीब कर देता है कि दिल खुश हो जाता है। वो कहलवाते हैं कई दफा कई बातें उस्तादों की जुबान से, लेकिन बाज दफा तो लोग यूं देख रहे होते हैं कि चले जी आगे चले, हो गया, सुना हुआ है, पता है, बहुत दफा देखा हुआ है। तो मैं तो इस पे आखिरी बात यही कहूंगी, कि जिस तरह बारिश बंजर और खुश्क जमीन पे पड़ती है तो वहां से खुशबू आती है ना, इस तरह जब दिलों की बंजर और बिल्कुल खाली जमीन पे पहली दफा कुरान की बारिश पड़ती है ना, तो जितने आंसू आए बहाएं, रोया करें, पसंदीदा अमल है, सारा गुबार निकल जाएगा, गिल्ट खत्म हो जाएगा, आंसू निकल जाएंगे आप। कि दुनिया के जिंदगी के गम प्यारा लगेगा तो अल्लाह का कलाम लगेगा, और यही वो कैफियत है जो मतलूब है। इसके बगैर अगर कोई कुछ भी कर ले, 10 दफा का पढ़ा हुआ भी बाज दफा इंसान को तकब्बुर और दूसरी चीजों में बढ़ा देगा और इस्लाम उसके अंदर नहीं आएगा। दूसरी बात इस हिस्से में जो हाईलाइट करने की है, जिस पे हम बात कर चुके हैं, लेकिन सिर्फ आपको तवज्जो दिलाने के लिए कि आंसू कब निकलते हैं, उनके क्यों निकले, मिम्मा अरफू मिनल हक। ये जितनी बातें मैंने आखिर में की ये इसी की थी, जब हक की पहचान हो जाती है ना फिर आंसू निकलते हैं। और जब हक की पहचान के अलावा बस ये एक पढ़ने पढ़ाने की किताब और एक सुनी सुनाई बात होती है तो फिर बात नहीं बनती। और आंसुओं से ही सिर्फ नहीं बोले, जुबान भी बोली, यकुलूना रब्बना आमन्ना, अल्लाह हम ईमान ले आए, ये तेरा कलाम है, तू रब है, तेरा कलाम इतना खूबसूरत है तो तू कितना प्यारा होगा, इस पे हमें यकीन आ गया। लिहाजा फक्तुबना मा शाहिदीन, बस हमें शाहिदीन में लिख ले, गवाहों में लिख ले, यानी इस बात के गवाह के जिन्होंने तेरा कलाम सुना सुनाया, फिर उसको दिल पर लिया और उसके मुताबिक जिंदगियां बसर की। और शाहिदीन से मुराद जहां अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के सहाबा भी हैं। मुफसरीन कहते हैं कि सहाबा कराम का जो पिछली किताबों में नाम था ना, वो शाहिदीन था, गवाह थे। क्यों भला? कुन तुम शुहदा अलल अर्द, शहादत हक की गवाहियां देने वाला। तो कल के सहाबा कराम या आज के हर वो शख्स जो अल्लाह के कलाम की शहादतें जमीन के चप्पे चप्पे पे लगाना चाहे, वो शाहिदों में है। बैठे थे कहाँ जरा सोचिए, बादशाह के दर दरबारी, दुनिया की अपने आप को अल्लाह के लिए रख के उनमें शामिल कर ले, ये होता है मार्फत का नतीजा। फिर इंसान बड़ी बड़ी चीजों से मरूफ नहीं होता, हु केयर्स, जो दौलत मेरे पास है वो तो किसी के पास नहीं। फिर वो अपने आप को गवाहों में शामिल करता है कि मुझे ऐसे सहाबा में कर दे कि जो अल्लाह के नबी सल्लम के साथ है, जो वाकई अपने आप को अल्लाह के नबी सल्लम के साथ इस दीन की गवाहियों के लिए खास कर चुके थे। और फिर खुद कलामियां देखिए, वमा लना, और हमें क्या है, क्यों ना मैं करूं, कोई रीजन है, ला नोमिनु बिल्ला, कि ना हम ईमान लाएं अल्लाह पर, यानी इसकी कोई रीजन है कि हम अल्लाह पर ईमान ना लाएं, कोई हुज्जत है कि हम अल्लाह के ऊपर ईमान ना लाएं। वमा जा अना मिनल हक की, और वो जो आ गया हमारे पास हक पर, हक आ गया, यानी अब तो कोई रीजन रह ही नहीं जाती कि हम ईमान ना लाएं, हम उखड़े उखड़े रहें, हम बिखरे बिखरे रहें, क्योंकि अब तो हक आ गया हमारे, ईमान नहीं लाएंगे, क्या हम इसकी गवाहियां नहीं देंगे? क्यों नहीं देंगे? वनत मोए युदखिलना रब्बुना माल कौमिस सालिहीन, और हम तो ये तमा रखते हैं, अब हमारी तो बस एक ही तमन्ना है, हमारी तो बस एक ही ख्वाहिश है कि हमारा रब हमें सालिहीन के अंदर शामिल कर ले, नेक लोगों की संगत मिल जाए। इससे पता चलता है कि नेक और सालिह लोगों का साथ और उनकी संगत कितनी बड़ी नेमत है, क्योंकि नेक का साथ होगा तो इंसान नेकी करेगा, बद का साथ होगा तो बदी करना आसान होगा। और इस तरीके से उन्होंने तड़प के दुआ मांगी, अल्लाह ताला ने उनकी इस दुआ को कैसे कबूल किया, फअसाबहुमुल्लाहु बिमा, उनको उस कहने के क्या दिया, जन्नातिन तजरी मिन तहतिहल अनहार, वो बाग जिनके नीचे नहरें बहती थी। कितने दिनों के लिए, कितने घंटों के लिए, नहीं, खालिदीन फीहा, हमेशा रहने वाले उसमें। वज़ालिक जज़ाउल मुहसिनीन, और ये है बदला नेकी करने वालों का, मोहसिन का, जिसका जिक्र लेसन के आखिर में आएगा। ये है बदला एहसान करने वालों का, नेकियां करने वालों का, अल्लाह को दिखा दिखा के नेकियां करने वाले। ये वो लोग हैं कि जो अल्लाह के हुक्मों को सुन के मानने की तलब में हो जाते हैं। यह नोट कीजिएगा कि दुआ उनके दिल से निकली, अभी कुछ किया भी नहीं, और अल्लाह ताला ने उनको सवाब दे दिया। किस बात पे? बीमा काल। हम तो कहते हैं कि जन्नत अमल से मिलती है, यहां क्या कहा? अमल की बजाय बीमा कालू, सिर्फ एक कॉल, सिर्फ बातों से जन्नत मिल गई। क्यों? इसलिए कि ये कॉल इनके अंदर की पुकार था, इसलिए कि ये कॉल इनके इरादों का इजहार था। इस कॉल से वो अपने इरादे दिखा रहे थे कि अब आज के बाद जो हम करेंगे वो इस कॉल के मुवाफिक होगा। इसकी तीसरी वजह ये भी है कि ये चंद लोग थे चुने हुए, जो अपनी पूरी कम्युनिटी को रिप्रेजेंट कर रहे थे, अगर हम इसको वाकये के मुताबिक देखें। और इन चंद लोगों का ईमान कबूल करना इस बात की दलील थी कि इनको देखकर अवाम भी ईमान कबूल कर लेंगे। बहुत सारे लोगों के मुकद्दर का फैसला इनके इस कॉल से होना था, क्योंकि इनको इस्लाम की तरफ आता देखकर इनका सही रास्ते पे आ जाना दूसरों को भी ले आता। इसलिए इनको अपने इस कॉल की कदर पता थी। अल्लाह ने भी कदरदानियां की, कहा तुमने सिर्फ कहा नहीं, मुझे पता है कि तुम करके दिखाओगे, और सिर्फ कॉल पे जन्नत मिल गई। ये होते हैं वो कॉल जो इंसान की जन्नत और जहन्नम को आसान करते हैं। अल्लाह के नबी की एक रिवायत का खुलासा है कि इंसान एक ऐसा कलमा जुबान से निकालता है जिसकी उसको खबर भी नहीं होती, बिल्कुल कैजुअली, ना चाहते हुए, लेकिन उसके बदले में अल्लाह ताला उसको जन्नत दे देता है। ये ऐसे ही कोई कलमा होता है, किसी ऐसे वक्त में कोई बात कह देना जिस वक्त सब खामोश हो, किसी गिरते हुए को उठाने वाली बात, किसी बेइज्जत की बेइज्जती के वक्त उसकी हिमायत वाली बात, उसकी इज्जत को बचाने वाली बात, किसी के जान माल को बचाने वाली बात। वो बुरी बात, वो ताना, वो इल्जाम, वो टॉन्ट, वो किसी को एक जुमले से हक के रास्ते से बदी के रास्ते पे ले जाना, शाहरा से उठाकर पगडंडियों पे उठा देना, ये कोई भी बात हो सकती है। तो लिहाजा हम सबको अपने कौलों की हिफाजत करनी है। क्या क्या बोलती हूँ, सोच सकते हैं, लिख सकते हैं, एहसास कर सकते हैं अपनी बातों का? सिर्फ 1 घंटे की बातें रिपीट करना चाहें नहीं कर सकते। हालांकि अल्लाह के नबी के अल्फाज लोग गिन भी लिया करते थे कि इतने लफ्ज बोले। फिर आप देखिए कि इनका ये कॉल असल में दीन की मोहब्बत का कॉल भी था। जिसको दीन से मोहब्बत होगी ना, वो जहां बैठेगा दीन की बात करेगा। जिसको कुरान पाक से मोहब्बत होगी, जहां बैठेगा उसको कुरान की मोहब्बत आएगी। जैसे बच्चे से प्यार होता है ना, ये किया, ये बोलता है, ये खाता है, आज इसने ये हरकत की, बीवी सारे दिन की उसकी हरकतें बाप को सुनाती है। बिल्कुल इसी तरह ये हो ही नहीं सकता कि कुरान हमारे दिलों की पुकार बन चुका हो और हम लोगों से बात ही ना करें। हम के छोड़ो, ऐसे ही कहेंगे अब हर जगह जिक्र करते हैं। नहीं, वो ये सोच के बात करते हैं कि शायद हमारा शौक और हमारी तमन्ना और हमारे अंदर की खामोशी और खुशी को देखकर कोई एक भी आ जाए और हमारे लिए सदकाचारिया बन जाए, और ऐसे लोग फिर अल्लाह की निगाहों में चुने जाते हैं। जन्नतें जिनके अंदर हमेशा रहेंगे, 4-6 दिन की बात नहीं। वज़ालिक जज़ाउल मुहसिनीन, और मुहसिन है ये, यानी इन्होंने अपनी जिंदगी को एहसान के दर्जे पे फाइज कर लिया। आप सोचिए कि कहीं भी बात का तो कोई एतबार नहीं होता, आपको किसकी बात का एतबार होता है? जिसको आप जानते हैं कि ये बहुत कमिटेड है, एक दफा कह दे सही तो हटता नहीं है। हमारे यहाँ एक मुहावरा बोलते हैं इस बारे में क्या, और ऐसे माशाल्लाह बहुत सारे लोगों से वास्ता है भी और जानती हूँ, कि जो एक बार बात कह दें फिर जान पे खेल जाते हैं, कहते नहीं अब नहीं, जो कह दिए करके दिखाएंगे। इसको कहते हैं जजाउल मुहसिनीन, मुहसिन बन गए। लेकिन इसके बरक्स वल्लजीना कफरू व कज्जबू, वो लोग जिन्होंने कुफर किया और झुटलाया भी आयातीना हमारी आयतों को। ऊपर बात ही मिम्माराफू मिनल हक, यहाँ बात होगी आयात की। हमारी आयतों को झुटला दिया कौल अमर रवैयों से बातों से। उलाइका असहाबुल जहीम, ये हैं जहन्नम वाले, आग वाले ये हैं, इनका ठिकाना बस जहन्नम है, इससे बाहर इधर नहीं जाएंगे। बिल्कुल अपोजिट, काफर और कज़्ज़बू क्या आ रहा है, मिम्मा रफू मिनल हक का कुफर है। वहां एतराफ हक था, यहां इनकारे हक है। वहां जुबान पे पुकारें थी, यहां तकजीब है। पता क्या चला कि सुन के मानने वाले और मान के उसका इजहार करने वाले और ना करने वाले, ना मानने वाले कभी बराबर नहीं हो सकते। अल्लाह ताला ऐसे लोगों की तारीफें फरमाता है कि ये वो लोग हैं जो हकीकत में किसी भी मुआशरे की क्रीम होते हैं, चुने हुए लोग। यहाँ से एक बहुत खूबसूरत नुक्ता भी मिलता है कि किसी कौम और मिल्लत की जो असल रूह होती है ना, वो वहाँ के हक परस्त, खुदा तरस उलमा होते हैं, मशाइख। इनका वजूद पूरी कौम की हयात होता है। जब तक किसी कौम में ऐसे उलमा और मशाइख, दीनदार मौजूद रहते हैं, जो दुनियावी ख्वाहिशात महरूम नहीं होती। बिगाड़ हमेशा तब आता है जब दीनदार तबका बिगड़ जाता है। पीछे हम पढ़ चुके यहूद के टेक्स्ट में कि जब उलमा ने बुराई से मना करना छोड़ दिया या उसमें ख्वाहिशात को डाल दिया, तो नतीजा वही हुआ जो कि आज हम देख रहे हैं। यहां तक तिलावत सुनेंगे।
وإذا سمعوا ما أنزل إلى الرسول ترى أعينهم تفيض من الدمع مما عرفوا من الحق يقولون ربنا آمنا فاكتبنا مع الشاهدين وما لنا لا نؤمن بالله وما جاءنا من الحق ونطمع أن يدخلنا ربنا مع القوم الصالحين فأثابهم الله بما قالوا جنة الأنهار خالدين فيها وذلك جزاء المحسنين والذين كفروا وكذبوا بآياتنا أولئك أصحاب الجحيم.
अब इसके बाद कुछ बातें अमली तौर पर बताई जा रही हैं, क्योंकि पीछे रहबानियत की बातें हुई थी और किसी सीन की बात हुई, तो यहाँ अब एक अंदेशा था। और वो क्या कि कहीं ऐसा ना हो कि लोग, कुरान की बात हुई तो ऐसा ना हो कि कुरान की तरफ आए तो अपने घरों को और अपनी माशरती जिंदगियों को डिस ऑर्गेनाइज कर लें या बैलेंस से हट जाएं। तो आयत बताएंगी कि दीन के और दुनिया के बीच में बैलेंस क्या होता है, कैसे इंसान दीन और दुनिया को साथ लेकर चले। या अय्युहल्लज़ीन आमनू, ए ईमान वालों, कितनी प्यारी पुकार है रब की। अल्लाह करे कि हर दफा इस पुकार को हम अपने दिल पर महसूस करें। और यहाँ आपको बता दूं कि सूरत मायदा के बाद कई सूरतें ऐसी आएंगी कि जिसमें ये पुकार नहीं लगेगी, क्योंकि वो मक्की सूरतें हैं। और या अय्युहल्लज़ीन आमनू अक्सर मदनी सूरतों में आता है, क्योंकि शरीयत मिली सारी मदीना में थी। तो इसको अपने दिल पे ले ले, ऐसा ना हो कि फिर इस पुकार को सुनने को कान तरसे। क्या करो और क्या ना करो, ला तो हर्रिमु तय्यिबाति मा अहल्लल्लाहु लकुम, ना तुम ठहराओ हराम उन पाकीजा चीजों को जो अल्लाह ने जो हराम किया उसको हलाल ना करो। यहाँ ऑपोजिट है उसका, ना हलाल चीजों को हराम करो। वला तातदू, और हदों से आगे ना बढ़ो, ज्यादती ना करो, क्योंकि इन अल्लाह ला युहिब्बुल मोतदीन, बेशक अल्लाह ताला नहीं पसंद करता आगे बढ़ने वालों को, हदों को पार करने वालों को अल्लाह ताला पसंद ही नहीं करता। करो क्या फिर, वकुलू मिम्मा रज़क़कुम अल्लाहु हलालन तय्यिबा, और खाओ उसमें से जो अल्लाह ने तुमको दिया हलाल और पाकीज़ा, यानी हलाल और पाकीज़ा को हराम न करो। वत्तकुल्लाहल्लज़ी अन्तुम बिही मुमिनून, और उस अल्लाह से डरते रहो जिस पर तुम ईमान लाते हो। इन दो आयात में एक खास वाक्य की तरफ भी इशारा मिलता है। रिवायात में आता है कि कुछ कबायर सहाबा, यानी बड़े बड़े सहाबा, जिसमें अबू बकर, हजरत उस्मान बिन मजून के घर जमा हुए और ये फैसला किया कि आइंदा हम हमेशा रोजा रखेंगे, सारी रात इबादत में गुजारेंगे, बिस्तरों पर नहीं सोएंगे, गोश्त घी वगैरह नहीं खाएंगे, औरतों और खुशबू से बिल्कुल इज्तनाब करेंगे, यानी शादी नहीं करेंगे, और ऊनी लिबास नहीं पहनेंगे, यानी सॉफ्ट लिबास नहीं पहनेंगे बल्कि मोटा लिबास पहनेंगे, और दुनिया से कतई ताल्लुक कर लेंगे। अल्लाह के नबी सल्लम को जब खबर मिली, आज के दौर के नाते से सोचें, किसी को ये बातें करता से तुम कहते हैं माशाल्लाह, ये होता है दीन, इसको कहते हैं तकवा। हरगिज़ नहीं, अल्लाह ऐसा कोई मियार नहीं देता। अल्लाह के नबी ने जब इन सब को देखा तो आपने एक बड़ा खूबसूरत खुतबा दिया, अल्फाज थोड़े से, यार लोगों मुझे इन बातों का हुक्म नहीं दिया गया, यानी जो तुम कह रहे हो मुझे तो ये बातें नहीं कही गई, यानी इस्लाम में ना तो नसारा की तरह रहबानियत है और ना यहूद की तरह ख्वाहिशों की गुलामी है। फरमाया इन नली अनफुसिकुम अलैकुम हक्कन, बेशक तुम्हारे नफ्सों का भी तुम पर हक है, इसलिए रोजे भी रखो और इफ्तार भी करो, रातों में जाग कर इबादत भी करो और आराम से सो भी, यानी कुछ हिस्सा सो जाओ कुछ हिस्सा जागो, क्योंकि मैं रात को जागता भी हूँ और सोता भी हूँ, रोजे भी रखता हूँ और इफ्तार भी करता हूँ, गोश्त और घी भी खाता हूँ और अपनी बीवियों से मुकारबत भी करता हूँ, ये मेरा तरीक़ेकार और सुन्नत है, जिसने मेरी सुन्नत से मुंह मोड़ा वो मुझसे नहीं। सुभान अल्लाह, कितना बैलेंस रवैया है, सब कुछ रो, इस दुनिया को छोड़ना नहीं, तैयारी करनी है। तर्के दुनिया जायज नहीं अगरचे हदूद की के अंदर हो, यानी हदूद के अंदर रहते हुए दुनिया को कम किया जा सकता है, ज्यादा नहीं किया जा सकता। देखिए, जिस तरह हराम को हलाल नहीं कर सकते ना, इसी तरह हलाल को हराम भी नहीं कर सकते। एक पूरी सूरत इस मौजू पे अल्लाह ताला ने नाजिल कर दी, जिस वक्त अल्लाह के नबी ने किसी मौके पे शहद को अपने ऊपर हराम किया। सूरह तहरीम, लिमा तुहर्रिमु मा अहल्लल्लाहु लक, किसी चीज को हराम करने के 3 दर्जे होते हैं। अब यहां समझ लेते हैं, क्योंकि फौरन सवाल ज़हन में उठने लगते हैं कि अच्छा, मैं तो भिंडी तोरी नहीं खाती, अब क्या फिर ये गुनाह हो गया, और मैं तो दूध नहीं पीती, कुछ ऐसी चीजें होती हैं जहनों में। तो अल्लाह सुबहान तआला यहाँ हमें बयान कर रहे हैं कि देखो किस चीज को कैसे हराम नहीं करना। पहली चीज होती है किसी चीज को एतिकादन हराम कर देना, एतिकाद जैसे हलाल है उस पर दलाइल मौजूद है, ये एतिकाद या अकीदा रख लेना कि इसको छोड़ना जायज है, तो ये करना तो कुफर है। यानी अल्लाह के हलाल को हराम कह के अकीदे की रोशनी में अपने ऊपर हराम कर देना, ये कुफर तक पहुंचता है। मसलन कोई ये कसम खा ले कि ठंडा पानी नहीं पीऊंगा, या फलां खाना नहीं खाऊंगा, या ये नहीं करूंगा, और ऐसा ना करना मेरे लिए सवाब का जरिया होगा, या कोई इस तरह की बात कर दे कि मैं तो कसम खा के कह सकता हूं कि चिकन खाना या गोश्त खाना हराम है। दूसरा दर्जा होता है कॉल के साथ। पहला क्या है, एक कोड वर्ड्स लिख सकते हैं आप, एतिकादन कसम खा लेना किसी चीज को अपने पर हराम करना, पानी नहीं पीऊंगा, खाना नहीं खाऊंगा, किसी के घर नहीं जाऊंगा, किसी के रिश्ते में नहीं आऊंगा, ये है कॉल के साथ। मसलन कोई कह सकता है कि मैं, मिसाल है कि मुहर्रम के महीने में मीठा नहीं खाऊंगा क्योंकि इस महीने में कुछ लोग मारे गए थे, अच्छा मैं रबीउल अव्वल के महीने में कोई शादी नहीं करूंगा क्योंकि अल्लाह के नबी फौत हो गए थे, इस तरह के काम करने یہ قسمند ہوتے ہیں قول کے ذریعے، تو اس کے بارے میں کیا حکم ہے کہ یہ ناجائز ہے؟ قسم توڑ کر ایسے قول کا کفارہ دے دینا چاہیے، کبھی زندگی میں کوئی ایسا کر چکا ہے تو ایسا اب نہ کرے، گناہ کی بات ہے. تیسری چیز یہ ہے عملاً کسی چیز کو چھوڑ دینا، یعنی پہلا تھا اعتقاداً، دوسرا تھا قولاً، اور تیسرا عملاً. ہمیشہ کے لیے کسی سوچا آپ نے کہ آپ کو ثواب ہوگا یا گناہ ہوگا؟ نہ کوئی قسم، لیکن اس سے بھی بچنا چاہیے، کسی حلال چیز کو چھوڑنا اس سوچ میں کہ ثواب ہوگا یہ بدعت بن جاتی ہے. ہاں کوئی کسی مجبوری سے نہیں کھاتا، پسند نہیں کوئی بات نہیں، نہ کھائے، نہ اس کو گناہ سمجھے نہ ثواب سمجھے نہ بدعت کے درجے پہ لے جائے، ٹھیک ہے. کوئی ڈاکٹر منع کر دیتا ہے، جس طرح میڈیکلی کچھ چیزیں منع کی جاتی ہیں نا، اسی طرح بعض دفعہ لوگ روحانی وجہ سے اپنے اوپر کوئی چیز حرام کریں. مثلا کوئی کہتا ہے کہ میں گوشت کھاتا ہوں تو مجھے شہوت زیادہ ہوتی ہے اور میرا دل عبادت میں نہیں لگتا، تو میں اچھی بات ہے، نو پرابلم. کوئی اس لیے کہے کہ میں پراٹھا نہیں کھاتی کہ اس کے بعد مجھے نیند آتی ہے اور میں پڑھنے میں توجہ نہیں رکھتی، کوئی حرج کی بات نہیں ہے، ٹھیک ہے. اس طرح کے ان کے اندر اگر ہم مزید کچھ دیکھیں تو حلال کو حرام بنانے کی وجہ عموماً جو ہوتی ہے نا، وہ مشرکین کی پیروی ہوتی ہے، کوئی شرکیہ عقیدہ اس کی تہ میں ہوتا ہے. اور اس کے اپوزٹ حرام کو حلال بنانے میں جو وجہ ہوتی ہے نا، عموماً وہ خواہشات نفس کی پیروی ہوتی ہے، اسلام میں ان دونوں کی گنجائش نہیں. پھر اسی طرح کچھ چیزیں ایسی ہوتی ہیں جو توہمات کی بنیاد پہ لوگ حرام کر دیتے ہیں، کچھ ہم اب پوائنٹس لیں گے، وہم کی بنیاد پہ. مثلا محرم کے مہینے میں خوشی نہیں کرنی، نیا کپڑا نہیں پہننا، شادی نہیں کرنی، یہ وہم ہے آپ کا، اور اسلام وہم سے آپ کو نکالتا ہے. کوئی کہتا ہے سفر کے مہینے میں شادی نہیں کرنی، کوئی بعض رنگوں کو حرام کر لیتے ہیں، کالا کپڑا نہیں پہننا، نئی نویلی دلہن ہے تو وہ سفید کپڑا نہ پہنے کیونکہ ہندو جو ہیں وہ سفید ساڑی تب پہنتے ہیں جب ان پر اس طرح کی چیزیں دیکھتے ہیں نا. اصل میں پیچھے اس کا تعلق ہندوازم سے کہ وہ سفید کپڑا پہنتی ہیں جب ان کے شوہر مر جاتے ہیں، تو اب دلہن کو نہیں پہننے دینا، کالا جوڑا نہیں پہننے دیتے، خاص طور پہ محرموں میں. پھر اس طرح بعض لوگ پتھروں سے شگون لیتے ہیں، یہ پتھر مجھے راس نہیں آتا، یہ پہنتی ہوں تو بیمار ہو جاتی ہوں، یہ پہنتی ہوں تو نظر لگ جاتی ہے، یہ سب چیزیں ناجائز ہیں. پھر ایک دوسری وجہ ہوتی ہے بعض لوگوں کے کچھ چیزوں کو حرام کرنے کی تقوی کی بنیاد پر. مثلا کوئی کہتا ہے میں ٹھنڈا پانی نہیں پیتا، ہاں میں آم نہیں کھاتا، یہ کیسا دین ہے؟ اس کو آپ تقوی کہیں گے؟ تو سارے آم جو ہیں وہ پھر جل جائیں، گل جائیں، سارے درخت اتار کے پھینک دیجئے. آپ کہتے ہیں اسٹرابری بڑی قیمتی چیز ہوتی ہے میں نہیں کھاتا، یہ کوئی بات نہیں ہے. اور ہم اپنے بڑوں کی ایسی ایسی باتیں پیش کرتے ہیں، فلاں بزرگ انہوں نے ساری زندگی یہ نہیں کھایا، بھگنے لگتی ہیں، اور پھر نتیجہ کیا ہوتا ہے کہ کام کی چیزوں میں توانائی نہیں لگتی. اسی سے ملتی جلتی ایک اور وجہ بھی ہوتی ہے، اور وہ کیا ہے کہ سادگی کے نام پہ کچھ چیزوں کو حرام کرتے ہیں، سادگی ہے اس لیے یہ کام نہیں کرتے. اس کا بھی آپ دیکھیے کہ بعض دفعہ اثر کیا ہوتا ہے کہ ایسے لوگ جو ہوتے ہیں نا بہت ججمنٹل ہو جاتے ہیں. مثال دوں گی کہ آپ خود تو کوئی کام نہیں کر رہے، اب دوسروں کو تب دیکھیں گے کرتے ہوئے، نتیجہ کیا ہوا؟ فوراً دل میں آئے گا دیکھا ان کو ایک ہی کام ہے، کپڑے بناتی رہتی ہیں، سارا دن بازاروں میں رہتی ہوں گی، دیکھو کتنے مہنگے 3-3 ہزار روپے کا لان کا جوڑا پہن کے پھر رہی ہیں. میں تو نہیں پہنتی، میں تو 5 سال پرانے پہن رہی ہوں، پہنے. لیکن پھر اپنے آپ کو ججمنٹل نہ کریں. تقوی جو ہے نا اصل میں یہ بیلنس زندگی کا نام ہے، برابری پہ. جب آپ ایک طرف جھکتے ہیں نا تو تھکتے ہیں. مسئلہ اس وقت آپ سب بیٹھے ہوئے نا اپنی جگہوں پہ، اگر آپ بالکل اور اگر آپ بہت اکڑ کے یا ٹیک لگا کے بیٹھیں گے آپ سو جائیں گے، اور آپ بہت جھک کے ٹیبلز کے اوپر اپنے آپ کو رکھیں گے تو آپ کا سینہ چلنے لگے گا. جو کام آپ بیلنس رویے سے کرتے ہیں نا، اس کو آپ زیادہ دیر تک کر سکتے ہیں. اسلام چاہتا ہے کہ اپنے اوپر ایسی کوئی بوجھ نہ ڈال دو کہ میں دو جوڑوں کے سوا کوئی نہیں پہنتی. پہنو، اللہ کی فرما برداریوں کے ساتھ پہنو. کھائیں، آپ کھانا کھائیں، اچھا کھانا کھائیں، اس کے بعد خوب اچھے کام کریں. आपके घर में फल आया है, बहुत कीमती फल है, मिसाल है स्ट्रॉबेरी, अक्सर महंगी होती है, खा लें, कोई हर्ज की बात नहीं है, उसमें से मुलाजिम को भी दे दें, घर के बड़ों को भी दे दें, ये नहीं है कि आप उनसे छुपाते फिरें, मेहमान आए तो उनके आगे आप कोई खराब चीज रखते हैं और खुद बड़ी चीजें खाएं, ये असल में इंसान से अल्लाह ताला चाहते हैं, आप दोहरी शख्सियत बन जाएंगे, इंतजार करेंगे लोग जाएं जल्दी ताकि मैं निकाल के फिर अपनी वो चीजें इस्तेमाल करूं जो मैं इनको मना कर, या ये सोचते हैं कि मैं नहीं करती। और हो गया आज हमारी सोसाइटी में एक शादी ब्याह के कपड़ों का कल्चर और एक हमारे दीन के कपड़ों का कल्चर। आप सच बताएं, मैं अपने आप को भी सामने रख के आप सबसे एक सवाल पूछने लगी हूं, क्या आप में से किसी ने अपनी शादी पे जो जोड़ा पहना था, क्या उसको कभी किसी दीनी तकरीब में आपने पहना? मुझे तो एक भी हाँ में जवाब नहीं मिला। और मैं आपको शऊर से कह सकती हूं कि मैंने अपने शादी के जोड़े में 3-4 दफा दर्स भी दिया। आप ये इसराफ नहीं है कि आप 2-4 हजार का जोड़ा बना लें और सिर्फ 1-2 घंटे पहने और उसको निकाल दें? हमारा हुआ क्या? नहीं, मैं नहीं आ सकती दर्स में, क्यों? वो मैंने शादी वाले कपड़े पहने हुए। लोग कहेंगे शादी पे आई हो? हाँ आई हूँ भाई, इससे बड़ी क्या खुशी है कि शादी का मौका है। और मैं यकीन से कह सकती हूँ कि जब मेरी शादी हुई, जो भी कपड़े आपको पता है मिलते हैं, दोनों तरफ से मिलते हैं, मैंने अपने हर जोड़े में शायद 20-ही बार दर्स दिए हुए हैं, अल्हम्दुलिल्लाह। कहती थी मेरे बाप ने इस पे पैसे लगाए हैं, फर्क ही नहीं हुआ, ये कपड़े में आप मुझे यहाँ देख रहे हैं, मैंने इसमें कई शादियां भी खाई होंगी, और कभी आप मुझे बड़े चमकीले में भी देख लेंगे, मैंने उसमें कई दर्स भी दिए। ये जो दो तजाद है, मेरे कपड़े दो तरह के नहीं है, मैं तो सोचती हूँ अपने आप को कि मेरे लिए तो सबसे ज्यादा खुशी का मौका दर्स का मौका है, कुरान का मौका है, मैं इसके लिए क्यों ना पहनू, मैं अपने घर वालों के लिए क्यों ना पहनू। और मैं सच कह सकती हूँ कि मैंने ऐसी शादियां खाई, घर के कपड़े अंदर लॉन के और ऊपर बुरका पहन के चले गए, क्योंकि पता था वहां मिक्स गैदरिंग है, जरूरत ही नहीं, बहुत हुआ साथ एक अख्तियातन दुपट्टा रख लेती हूँ कि जरा फैंसी दुपट्टा है, कि अगर कहीं जरूरत पड़ गई या औरतों का उन्होंने अलग किया हुआ, जल्दी से वही दुपट्टा खोल के लेंगे, किसी को पता भी नहीं अंदर के, आप इंतजाम कर लें, कोई मुश्किल ही नहीं लगता शादी पे जाना, बल्कि मैं तो खुश होकर पूछती हूँ, अच्छा ऐसा मौका है तो मुझे तो तैयार भी नहीं होना पड़ेगा। असल बात क्या है कि हम दो जो रुखे जिंदगी बसर करते हैं ना, इससे जिंदगी मुश्किल होती है, और जब दीन के नाम पे इस तरह की बातें उलमा कराम से सुनते हैं और आलिमात से के नाम पे, तो उसकी बात फिर पता है कुछ लोग खौफजदा हो जाते हैं, कहते हैं अभी कपड़े तो हम नहीं छोड़ेंगे। अब देखिए ना, मिसाल है, आप सब औरतें हैं, औरतें होने के नाते कपड़ों जेवरों की मोहब्बत है ना, अब एक बंदे को पता है जो ही उसने इस क्लासरूम में आना है और उसके बाद आधा घंटा बाद सिर्फ इसी पे होना है, अल्लाह के बंदो मत पहना करो इतने कपड़े, देखो वहां सैलाब आया हुआ है और तुम कपड़े बना रहे हो, देखो वहां जलजला आया हुआ है, तो वो कहेंगे नहीं अभी नहीं, मैं इतनी कुर्बानी नहीं दे सकती, वो नहीं आएंगी, इसलिए रिएक्ट हो गए लोग। जब आप बिल्कुल बैलेंस दीन लोगों को दिखाते हैं ना, यहाँ रखा हुआ हर एक की रेंज में पकड़ लेता है, पकड़ता है, और जब इसको यहाँ रखेंगे ना तो हर एक का हाथ नहीं आता, फिर लोग उछलना नहीं पसंद करते। सादा रहिए, अंदर देखिए क्या, वैसे मैंने ये कपड़ा पहना, मैं कई दफा यकीन करें मेरे पास कीमती से कीमती कपड़े भी होते हैं, मैं उनको पकड़ के खुद को कहती हूँ, मैं कहती अल्लाह तू इस चीथड़े का हिसाब लेगा, मेरी नजर में इसकी कोई कदर नहीं, कोई कहेगा ये रेशम है, ये फुला है, ये कितने का, मुझे तो कुछ नहीं लगता, क्योंकि जन्नत के कपड़े, जन्नत की चीजें जो सामने आती हैं दिल में नहीं रहती, ये चीजें किसी को अच्छा तुम ले लो। आज भी अगर आप जाके चेक करें, आप में से जिनकी शादी को अभी 15 साल हुए हैं, 20 तक नहीं ले जाती, मैं शौर से कह सकती हूँ उनके सूट केसों में अभी भी उनके 2, 4, 6 शादी के जोड़े पड़े हुए हैं। क्या मैंने गलत कहा कि सही? आप में से किसी के पास भी अपनी शादी का जोड़ा पड़ा, हाथ खड़ा करें, माशाल्लाह। और आप में से अक्सर ने इसलिए रखा हुआ है कि अपनी बहू को देंगे, बेटी ने तो लेना नहीं है, बेटी ने तो कहना है अम्मा ये तुम रखो, और सास ने कहना है देखा अम्मा खुद अब नया सेट पहन के आई हुई थी, मुझे अपनी अपने जहेज का सेट पहना दिया। आसान काम करें, फिर आप देखिए हर एक का तकवा फर्क होता है, करोड़पति का तकवा फर्क है, अगर मेरे पास अल्लाह ने करोड़ों दिए हैं, मैं यहाँ 10 हजार का भी जोड़ा पहन के आऊंगी अल्लाह की नजर में, फिर भी मैं कम पहन के आई, और अगर किसी को अल्लाह ने हजारों में रखा है तो वो हो सकता है कि 500 का भी जोड़ा पहन आएगा तो भी वो इसराफ करेगा, इसलिए मैं और आप नहीं कर सकते। आपकी चूड़ियां पहनी हुई है पर आपको नहीं पता दो पहनी है, वो 20 पहन सकता था, उसका ये तकवा है कि शुक्र करो उसने दो पहनी है, और कोई अपनी नहीं मांग के दूसरे की ले दे के या शो के नाम पे चार भी पहन आता है ही कुछ नहीं। आज हमने ऐसी शोमारियां की हुई है ना, दूसरों के घरों पे अपने नाम लगाए हुए हैं ना, हमारे घर नहीं है वो, लेकिन हमने अपने बना के पेश किए हुए, हमारी गाड़ियां वो नहीं है, लोग कहते हैं माशाल्लाह। देखिए जो आपका लाइफस्टाइल होना चाहिए ना, वो आपकी आमदन के बिल्कुल बैलेंस हो, वरना ये भी धोखा है। कोई शादी कर देगा आपके बेटे से कि माशाल्लाह इनकी 4 गाड़ियां हैं, बाद में पता चला महीने में 4 की किस जाती है। इतना बड़ा घर है, इसकी शादी करवा दो, इधर बच्ची खुश रहेगी, 2-4 साल बाद घर कुरक हो गया, किसी किराए के अपार्टमेंट में आए, वो बच्ची भी रोएगी, माँ भी रोएगी। ये धोखे हैं, वहां रहिए जहां है, सुभान अल्लाह, नहीं है तो ना सही। इसलिए कभी एक वक्त आता है आपके पास इतना कुछ होता है, और एक वक्त आता है कुछ भी नहीं होता। आप उसमें भी नहीं इतने फूले थे, आप इसमें भी नहीं रोएंगे। बैलेंस, अल्लाह ताला हम सबको वो पैगाम देता है कि जिसके बाद फिर दीन मुश्किल नहीं रहता, फिर दीन और दुनिया के दो मुख्तलिफ रंग नहीं हो जाते, और ऐसी चीजों ही को सामने पेश लाने करने की इस वक्त जरूरत है। मैं तो समझती हूँ ये जो बात पिछले पारे में हुई ना कि जाहिलियत की और परसेप्शन चेंज करने की, जाहिलियत की, यकीन करें इस वक्त ये सोच बदलने की, हमारे दीन वालों ने दीन को एक तरफ इतना हैवी डोज कर दिया कि वो नहारी बन गई या कोरमा बन गया जो हजम ही नहीं होता, और दूसरी तरफ वालों ने इतना डायल्यूट किया कि सूप बन गया, हर थोड़ी देर बाद भूख लगती है। पहले सिंपल, आप देखिए आप रोज जो खाना खाते हैं वो बहुत सिंपल होता है, कभी कभी आप शौक से अच्छा खा ले, हाँ कभी कभी जज्बाती दर्ज करने चाहिए, मानती हूँ मैं, और अल्लाह के नबी ने उसका हुक्म दिया जुम्मे के जुम्मे, जुमे का खुतबा आप हुक्म है कि वो बहुत जज्बाती, और उसमें अमूमन मौत आखरत ये तस्कीर मौजू हो, ताकि हफ्ते में एक दफा जरा एनर्जेटिक हो जाए, लेकिन कहाँ के लोग इससे फायदा उठा सके। फिर यहाँ देखिए वला तअतदू की जो बात है, कभी हमने इस पे गौर किया, ज्यादती ना करो। मुझे तो लग रहा है खाने पीने पे अगर इस आयत को लें तो इससे मुराद ओवर ईटिंग है। जब हम बहुत पेट भर के खाते हैं तो कभी हम उस वक्त ये सोचते हैं कि इन्नल्लाह ला युहिब्बुल मौतदीन, खूब खाने वालों को अल्लाह पसंद नहीं करता, हम तो खाते इतना है कि सांस भी लेने की जगह ना रह जाए। नहीं, वकुलू मिम्मा रज़क़कुमुल्लाहु हलालन तय्यिबा, फिर देखिए साथ ही हलाल की भी बात कर दी, दोनों तरह का हलाल, अपनी जात से हलाल बिज़ात एक होता है, यानी इंग्रेडिएंट्स वाइज एक चीज हलाल हो, और एक होता है हलाल उसका सोर्स, यानी जिस सोर्स ऑफ इनकम से उसको हासिल किए वो भी हलाल हो, और रिस्क के हलाल का बंदे के ऊपर बड़ा गहरा असर होता है। खाओ, हाँ तुम पहनो बाहरी जोड़े, लेकिन देख लो ये हराम की कमाई के तो नहीं है, तुम खाओ खूब अच्छे खाने पीने, लेकिन ये तो देख लो कि कहीं तुम इस किसी बात कह दो फी समाना, जो चीज बहुत जरूरी है बात करने की, कि बाज दफा जब हम ये सोचते हैं खूब खाओ पियो तो फिर उसके बाद अपने ऊपर कर्जों का बोझ लगाते हैं, कहते हैं अल्लाह ने कहा बच्चों को खिलाओ खूब खिलाओ, लेकिन अगर आपके सर पे कर्ज है तो आपको कोई हक नहीं पहुंचता कि आप एक पैनी भी एक्स्ट्रा जाया करें, सबसे पहले अपने आप को कर्जों से निचाले। तो बहरहाल इसके बहुत सारे एंगल हैं जिसको हम देखते रहते हैं। अब यहां से आयत 89 में, चूंकि पीछे बात हुई तैयब चीजों को हराम करने की, तो बास दफा जो हलाल चीजों को हम हराम कर लेते हैं उस कसम के जरिए से करते हैं, कसम खा लेते हैं, तो अब अगली आयत में कसम की बात है, और ये बात हम सूरह बकरा में पढ़ चुके हैं इशारतन, यहां आप थोड़ी सी मजीद तफसील के साथ उसके अंदर आगे उसकी कुछ कफारा और उसकी फिकी बातों की तरफ आती है बात। फरमाया ला युआखिज़ुकुम अल्लाह बिल्लग़्वी फी अयमानी, बेहुदा कस्मों में, यानी जो बेहुदा कस्में तुम खा लेते हो बिला इरादा, लग बस वल्लाही और बिल्लाही की सूरत में, अल्लाह तुम्हें इस पर नहीं पकड़ता। वला कि युआखिज़ुकुम बिमा अक़दतुमुल अयमान, और लेकिन वो पकड़ता है तुमको उस बात पर जो तुमने मजबूती से बांधा, यानी वो कस्में जो तुमने दिल के इरादे से खाई, जिसमें तुम्हारी नियत शामिल थी, तुम्हारा इरादा शामिल था, अल्लाह ताला उस पर तो तुम्हें जरूर पकड़ेगा। अगर कोई कसम खा चुके तो कफारा क्या है, फरमाया फकफारतुहू, बस कफारा उसका, लफ्ज कफारा जो है ना छुपाने से, कफारा ये वही लफ्ज है जो काफिर छुपाना मानी है ना, तो कफारे जो होते हैं ना वो उस गुनाहों के असर को छुपा देते हैं, हम उसको पीछे कर लेते हैं। तो कहा अगर कोई कसम खा चुका, गलत बात उसके मुंह से निकल गई, तो अब क्या करेगा, कफारा देगा, इत्आमु अशरति मसाकीना मिन औसते मा तुतइमून अहलीकुम, दरमियाने दर्जे का खाना जो अपने घर वालों को खिलाते हो 10 मिस्कीनों को खिलाए, ये पहली चीज है। नंबर 2, औ किस्वतुहुन, या फिर 10 लोगों को कपड़े पहना दे, लिबास दे दे जिससे बदन ढक जाए। तीसरी चीज, औ तहरीरु रकबह, یا ایک گردن کو آزاد کرا دے. ان تینوں کفاروں کے بیچ میں آپ دیکھ رہے ہیں او کی بات ہے یا کی بات ہے, یعنی یہ نہیں کرو تو پھر یہ کرو, یہ وہ نہیں کرو تو پھر یہ کرو. اس کے بعد کیا ہوا, فمن لم یجد, پس جو نہ پائے. کیا نہ پائے؟ ایک تو اشارہ اس میں غلام کی طرف ہے, اور اس سے پتہ چلتا ہے کہ اسلام پہلے ذہنی طور پہ تیار کر رہا ہے لوگوں کو کہ ایک وقت آئے گا کہ اس وقت پھر غلامی ختم ہو جائے گی. اور ویسے دیکھے تو پچھلی 3 ستی ایام تو روزے رکھنے ہیں 3 دن کے, پھر 3 ڈیز کے روزے رکھے گا. ذالک کفارتن ایمانکم, یہ کفارہ ہے تمہاری قسموں کا. ایمان جو ہے نا یہ یمن سے ہے, یمنا کا لفظی معنی ہوتا ہے برکت والی, اور یہ جو دایاں ہاتھ ہوتا ہے نا رائٹ ہینڈ, اس کو یمین کہتے ہیں, کیونکہ عرب لوگ قسم کھاتے وقت عموماً ہاتھ پہ ہاتھ رکھتے تھے, اس وجہ سے بھی اس کو کہتے ہیں. اور ویسے بھی جب قسموں کو پورا کیا جاتا ہے تو اس سے برکت ہو جاتی ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ پھر اس کے بعد تم کیا کرو, 3 روزے رکھو. ذالک کفارتن ایمانکم اذا حلفتم, یہ کفارہ ہو جائے گا تمہاری قسموں کا جب تم قسم کھا بیٹھو. لیکن ساتھ ہی کہہ دیا واحفظوا ایمانکم, قسموں کی حفاظت کیا کرو. دو مطلب ہے اس کے, ایک تو یہ کہ اگر قسم کھا چکے ہو تو پھر قسم ہی نہ کھایا کرو, کیونکہ زیادہ قسمیں کھانے سے عموماً انسان پھر اس کو ہر وقت ہی توڑ بیٹھے اور اس کے بعد اس کے سر پہ کفارے ہوں, اور کسی وقت اگر نہ کر سکے نہ دے سکے تو پھر یہ چیز جو ہے انسان کے لیے ضروری نہیں ہے, یعنی پھر اس انسان کے لیے یہ چیز وبال بنتی ہے. تو کہا کہ بہتر یہ کہ کھایا ہی نہ کرو. کذالک یبین اللہ لکم آیاتہ لعلکم تشکرون, اس طرح اللہ تعالیٰ تمہارے لیے اپنے احکامات بیان کرتا ہے, اپنی نشانیاں, تاکہ تم شکر کرو, احسان مانو. کس بات کا شکر اور احسان؟ کہ اللہ نے مسلمان بنایا اور اتنا پیارا دین ہم کو دیا جس پہ ہم عمل کرتے ہیں. اب ان آیات کی روشنی میں ہم کچھ باتیں دیکھیں گے. قسم کی بات, یہاں لفظ جو ہے ایمان آیا, ایمان جمع ہے یمین کی, اور یہ یمن یعنی برکت سے ماخوذ ہے, کیونکہ قسم سے بھی حقوق محفوظ ہو جاتے ہیں. یہ لفظ ہے لغو, تو لغو سے مراد ہوتا ہے بے مقصد, بے ارادہ, نیت نہیں تھی. یہاں ہم قسم کی 3 قسموں کو دیکھیں گے. پہلے ہو چکی ہے ویسے یہ بات, لیکن دہرا دیتی ہوں تاکہ اب آپ اس مضمون کو پوری طرح سمجھ سکیں. قسم کی ایک قسم ہوتی ہے یمین غموس, غین میم واو سین. غموس کا لفظی معنی ہوتا ہے ڈبو دینا, غموس ڈبو دینا, کوئی چیز ڈوب جاتی ہے نا تو اس کو کہتے ہیں. غمسہ کہتے ہیں مکھی کا پورا ڈبو دینا, حدیث میں جو لفظ ہے نا مکھی کو ڈبونے والی, اس میں لفظ یہ استعمال ہوا ہے. مطلب کیا ہے کہ یہ وہ قسم ہے جو بندے کو گناہوں میں ڈبو دیتی ہے. اس کا تعلق عموماً ماضی کی کسی جھوٹی بات سے ہوتا ہے. کوئی ایسی قسم کھائے جس کے بارے میں اس کو پتا کہ یہ نہیں ہوا, مگر قسم کھائے. کیا قسم عموماً کھائی جاتی ہے مالی معاملات میں, کاروباری معاملات میں. باجی اللہ کی قسم اتنے کی تو خرید بھی نہیں, باجی اللہ کی قسم مجھے تو گھر سے نہیں پڑتا. ہاں, اور عورتیں بھی قسم کھاتی ہیں کہ اللہ کی قسم میں تو اس سے سستا پیچھے دیکھ کے آئی ہوں. ہاں, یہ غموس ہے. یہ نہ صرف یہ کہ گناہ ہے بلکہ کبیرہ گناہ ہے, کبائر میں سے ہے. اس کا کفارہ بھی نہیں ہے. اللہ اتنا ناراض ہوتا ہے اس قسم کے کھانے والے پہ کہ اس کو پاک ہی نہیں کرتا اس طرح جب تک کہ وہ توبہ نہ کر لے. کوئی کفارہ نہیں ہے اس کا, کبیرہ گناہوں میں سے. دنیا اور آخرت میں اس کا وبال انسان پہ آئے گا. کبھی ایسی قسمیں کھا چکے ہیں تو توبہ اور استغفار کیجئے. اسی لیے اس کو یمین غموس کہتے ہیں کہ یہ قسم تو انسان کو ڈبو کے رکھ دیتی ہے. ہے ہمارے ہاں کتنا کلچر ہے قسمیں کھانے کا, اللہ کی قسم اللہ کی قسم. اس لیے بچنے کی ضرورت ہے. اس میں مثلا یہ بھی, آپ کھڑے تھے, پولیس نے آ کے پوچھا کہ آپ نے دیکھا ہے, تو کہا میں نے نہیں دیکھا. یعنی کسی کے خلاف گواہی کو چھپا لینا بھی اس سے ملتی جلتی چیز ہے. دوسری صورت جو ہوتی ہے وہ کیا ہے کہ کسی گزشتہ واقعے پر اپنے نزدیک سچ سمجھا, یعنی آپ کو مس انڈرسٹینڈنگ ہو گئی. مثال ہے کہ آپ کو مس انڈرسٹینڈنگ ہوئی کہ میں قسم کھا کے کہہ سکتی ہوں کہ وہ شخص ادھر آیا تھا, یعنی نہیں آیا, आप जब कसम खा रहे थे तो आपको यकीन था कि वो नहीं आया, लेकिन बाद में पता चला कि वो तो आया था। तो अब आपने कसम तो खा ली है, लेकिन आपने गलती से खाई है, ठीक है? तो ऐसी कसम पे ना पकड़ है और ना गुनाह है ना कफारा है। इसको यमीने लग़्व कहते, बेमकसद। इसी के साथ एक दूसरी सूरत भी यमीने लग़्व की होती है कि बिला इरादा जुबान से लफ्ज निकल जाते हैं। कुछ लोग कहते हैं कसम है कसम है बिल्ला, कभी इनके लेक्चर्स आप सुने तो आप देखें कि वो बार बार बीच में वल्ला बहुत कहते हैं। तो ऐसो पे ना गुना है ना कफारा। तीसरी सूरत क्या होती है कि आइंदा किसी काम के करने या ना करने की कसम खाना, इसको कहते हैं यमीने मुनअक्किदा। मुनअक्किद कहते हैं ना, तकरीब मुनअक्किद होगी। अक्द इसका रूट है वही जो अकीदे में औफ बिल अक़ूद में, जो हम पढ़ा सूरत मायदा के शुरू में, वहाँ मुनअक्किद करना, यानी ये वो कसम है जो आपने दिल के इरादे से की। यमीने मुनअक्किदा कि मैं मुस्तकबिल में ये करूंगी। मसलन कोई ये कह सकता है कि अल्लाह की कसम मैं ये चीज़ नहीं खाऊंगी कभी, कसम खा के कहती हूँ मैं कभी उसके घर नहीं जाऊंगी। अब ये मुनक्किदा हो गई है। इसके बारे में क्या हुक्म है कि इसको पूरा करना चाहिए? यहां जो आयत में बात है वो इसी की बात हो रही है। आपने कसम खाई कोई काम करने या ना करने की, फिर वो कीजिए, और अगर कर लिए तो फिर वो माफी हो जाएगी। और गलत काम पे अगर कसम खाई है तो फिर कफारा नहीं है। मसलन कोई कहता है अल्लाह की कसम मैं फलां कब्र पे जाके बकरा कुर्बान करूंगा, ये कसम खाई है और नजायज काम की है, तो इसका कफारा नहीं है। ये फिर उसी में आ जाता है कि इस पे माफी मांगे। नजायज काम की कसम खा के उसको पूरा नहीं करना, ना उसका कफारा देना है। पीछे हम पढ़ चुके सूरह बकरा में यही बात कि ला युआखिज़ुकुम अल्लाह बिल्लग़्वी फ़ी अयमानिकुम वलाकिन युआखिज़ुकुम बिमा कसबत कुलूबुकुम। तो बहरहाल इधर अल्लाह ताला ने बता दिया कि जुबान से निकली हुई एक बात 3 रोजों तक जाती है। आप देखिए कि यहाँ 3 रोजे हैं और इसके बारे में भी आता है कि मुसलसल रखे जाएंगे। अमूमन रोजे रखने लोगों को आसान लगते हैं, अच्छा कोई नहीं चलो रोजे रख लेंगे। कहा नहीं, पहले 3 काम करो, खिलाओ 10 लोगों को खाना, अच्छा मुनासिब खाना, जो खा में रहते हैं तो डॉलर्स में देंगे, पाकिस्तान में रहते हैं तो रुपीस में देंगे, मुनासिब दर्जे का दे। 10 को इकट्ठा बुला के दावत की सूरत में भी खिला सकते हैं और उनके घरों में खाने पीने की चीजें भी दे सकते हैं, दोनों तरह से जायज है। फिर इसी तरह से इसके अंदर ये भी आता है कि कपड़े पहनाए जाएं, कितने पहनाए जाएं, जिससे तन ढक जाए। अब ये तो नहीं हो सकता किसी को सिर्फ कमीज पहना देंगे तो शलवार नहीं है, हर कल्चर के कपड़े भी फर्क होते हैं। फिर इसी तरह रोजे की बात आती है। फिर उसके बाद आप देखिए कि अल्लाह ताला ने ये बता दिया कि कफारतुन ऐमानिकुम इजा हलफतुम। इसमें से भी एक बड़ा खूबसूरत नुक्ता मुफस्सरीन ने निकाला कि कफारा कसम खाने के बाद देना है, यानी बाज दफा कसम अभी नहीं खाई। मैं छोटी सी आपको मिसाल दे देती हूँ कि बाज लोग कहते हैं कि मैं बहुत सदका खैरात करती रहती हूँ, तो चलो भाई अगर कभी मैं कोई कसम खा लूं और फिर उसको अदा न, क्यों भला? इजा हलफ तुम, कसम खाने के बाद कफारा देना है। मिसाल है कि अभी आपने कसम खाई नहीं, पहले से आपने सदका खैरात दे दिया हुआ था, तो अब आप कहते हैं कि कसम खा ली है वो उसमें चले नहीं, जिस वक्त पैसे दिए थे ना तो उस वक्त आपने भी कसम खाई भी थी ना उसको तोड़ा हुआ था, कफारा किस बात का? ये ऐसी जैसे वक्त से पहले नमाज नहीं पढ़ सकते ना, या रोजे का वक्त आएगा तो रोजा रखेंगे ना, तो इसी तरह कसम टूटने से पहले कसम का कफारा नहीं दिया जा सकता। कसम टूटती है फिर उसको किया जाए, यानी कम अज कम कसम तोड़ने के वक्त पे कफारा दिया जा सकता है। तो अल्लाह ताला कहते हैं कि कसमों को ना करो, अल्लाह के नबी कसम ना खाओ, चुप रहा करो, कम बोलो। जिसको बहुत बोलने की आदत होती है ना, वो बहुत कसमें भी खाएगा। तो सच्ची कसम खाओ, बाप दादा के नाम की कसमें ना खाओ। हमारे यहाँ एक बड़ी मुश्किल और वो क्या है कि दूध की कसम, पूत की कसम, बेटे की कसम, चुके हैं वैसे कि मिसाल है कोई आप पे कसम डाल दे, फलां कहता है मैं तुम्हें कसम डालती हूँ कि तुमने मेरे घर जरूर आना है। अब क्या करें? पहली बात, ऐसा नहीं करना चाहिए, ये इंतहाई जहालत की बात है। अब अगले को बांध दें। दूसरी बात, अगर कोई ऐसा करे तो फिर आपको उसकी मदद करनी चाहिए, और अगर नहीं कोई करता मिसाल है कि आपने तो नहीं ली, वो आप पे डाल दी गई, ऐसे जैसे कोई जबरदस्ती आपके ऊपर जाते जाते कोई कपड़ा डाल देता है। तो बहरहाल फिर ऐसी चीजों में भी अगले की मदद कर देनी चाहिए, कोई कसम खा ले तो उसको मजबूर नहीं करना चाहिए कि वो तोड़े। जैसे एक सहाबी ने एक मौके पे किसी सहाबी के घर जाके ये देखना था कि ये क्या नेकियां करते हैं, अबू हुरैरा के घर में जा गए थे कि जरा देखो कि अल्लाह के नबी इनकी इतनी तारीफ क्यों करते हैं। तो कहा कि मैंने कसम खा ली है किसी बात पे कि मैं 3 दिन घर नहीं जाऊंगा, तो अब मुझे घर किसी चाहिए तो आप मेरी मदद करें। तो उन्होंने कहा जो यानी ये होता है तावन अल बिर व तकवा, ये तवासो बिल हक की बात है। तो इन सारी चीज दावत दी हमको। अब आगे कुछ हराम चीजों का तस्करा, पीछे आप देखिए कि हम देख चुके कि वो चीजें जो हराम नहीं है उनका तस्करा था, तो अब अल्लाह ताला कुछ हराम चीजों का तस्करा करते हैं। आयत नंबर 90 से लेकर 93 तक एक ही टॉपिक है। या अय्युहल्लज़ीना आमनू इन्नमल हम्रु वल मैसिरु वल अंसाबु वल अज़लामु रिज्सुम मिन अमलि शैतान। ए लोगो जो ईमान लाए हो, बेशक शराब और जुआ और बुत और पांसे यानी तीरों से किस्मत मालूम करना सब गंदे काम हैं, लिहाजा तुम इनसे बचते रहो ताकि तुम फलाह पालो। लेकिन इसके बरक्स होता क्या है, इन्नमा युरीदु शैतानु अन युक़िया बैनकुमुल अदावत वल बग़दा फिल ख़म्र वल मैसिर। बेशक शैतान तो चाहता यह है कि तुम्हारे दरमियान दुश्मनी और बुग़्ज़ डाल दे शराब और जुए के जरिए। वयसुद्दकुम अन ज़िक्रिल्लाहि व अनिस्सलाह, और रोक दे तुमको अल्लाह के जिक्र और नमाज से। फहल अंतुम मुन्तहून, तो क्या फिर अब तुम बाज रहोगे। बाज रहने की सूरत क्या है, वह अतीउल्लाह व अतीउर रसूल वहज़रू, और हुक्म मानो अल्लाह का और उसके रसूल का और बचते रहो। लेकिन फइन तवल्लैतुम फालमू अन्नमा अला रसूलिनल बलाग़ुल मुबीन, अगर फिर भी तुम फिर जाओ यानी इस हुक्म को ना मानो, तो जान लो कि हमारे रसूल के जिम्मे तो सिर्फ खोल खोल कर बयान कर देना है, यानी फिर तुम्हारे बुरे कामों की सजा रसूल को नहीं मिलेगी। और अगली आयत में फिर छोड़ने के तदरीजी मराहिल है। ये आयत हुरमत शराब, सूरत बकरा की आयत 219। यसअलूनका अनिल खम्र वल मैसिर कुल फीहिमा इस्मुन कबीर व मुनाफिउ लिन्नास, में हम देख चुके कि शराब और जुआ दोनों को अल्लाह ताला ने कहा कि इनका नुकसान इनके नफे से ज्यादा है। जहन साजी हो गई, इससे भी पहले सूरत नहल की आयत 67 नाजिल हो चुकी थी जिसमें वमिन समरात नखील वल अनाबी तत्तखिज़ून मिन्हु सकरम व रिज़्क़न हसना, यह आयत नाजिल हो चुकी थी कि तुम फलों में से खजूरें और अंगूर जिनसे तुम अच्छा रिस्क हसन बना लेते, और साथ ही साथ नशावर चीजें, वहां रिस्क हसना से अलग करके लफ्ज सकरन आया, जिससे मुफसरीन कहते हैं कि पहले से जहन बना दिया कि शराब जो है वो रिस्क हसन नहीं है। फिर बहरहाल सूरह बकरा की आयत 219 नाजिल हुई, इसके बाद कुछ लोगों ने छोड़ दी, कुछ जो कर सकते थे रुक सके। मौका आया कि एक पार्टी के अंदर शराब पीने के बाद जब नमाज पढ़ने लगे तो नमाज में कुछ गलत मलत कर दिया, मा आबुदुल्ला ताबुदुन की जगह ये कह दिया कि मैं भी उन्हीं की इबादत करता हूँ जिनकी तुम करते हो। तो सूरत निसा की आयत 43 नाजिल हो गई कि या अय्युहल्लज़ीन आमनू ला तक़रबुस्सलात वअंतुम सुकारा, कि नशे की हालत में नमाज के पास ना जाओ। कुछ लोग तो पहले हुक्म भी छोड़ गए, और हमेशा ऐसे ही होता है, जिनके दिल सलामत होते हैं ना वो हल्के से शुबे की बुनियाद पे भी चीज को छोड़ देते हैं, जिसको हमारी जुबान में कहते हैं कि इशारा समझने वाले, और ये खुशकिस्मत लोग होते हैं। फिर ये हराम के लफ्ज की फिक्र नहीं करते, ये मकरूह मुबाह के चक्कर में नहीं पड़ते, बस ये कहते हैं अल्लाह ने कहा है बुरी ही होगी, हम नहीं पीते, छोड़ देते हैं। कुछ लोग होते हैं कुछ फिजिकल नुकसान सहने के बाद छोड़ते हैं, जिसकी सूरत दूसरी बनती है कि नमाज में कुछ गड़बड़ हुई तो छोड़ा, होता है कि अब छोड़ दो फजतनेबू। और कुछ तो बेचारे इस वक्त भी नहीं छोड़ते, वो कहते हैं कि हराम का लफ्ज दिखाओ। तो यहाँ हम थोड़ी सी बात करेंगे इस पे, क्योंकि ये आखिरी आयत है इस नाते से कि जिसमें शराब की बात हो रही है। अल्लाह ताला कहते हैं कि इन नमल खमरू, खमर की बात पहले है, शराब है खमर, الخمر ما خامر العقل، اس کی تعریف رٹ لیں. خمر وہ ہے جو عقل کو چھپا دے. یہ جو عورت کی اوڑھنی کو خمار کہتے ہیں وہ لفظ اسی سے ہے. اب جس معاشرے میں یہ آیات نازل ہوتی جا رہی تھی، شراب کا عام رواج تھا. گنتی کے چند لوگوں کے سوا سب شراب پینے کے متوالے تھے. ان گنت جسمانی اور روحانی قسم کی برائیاں، بیماریاں، خرابیاں اس میں شامل ہو چکی تھی. اسلام نے بڑے خوبصورت طریقے سے، سلولی گریجولی، تدریج کے ساتھ اس حکم کو لوگوں کو دیا کہ پتہ ہی نہ چلا. پہلے فیہا اسمن کو اندر لالچ ابھارا کہ دیکھو نفع اور نقصان کو تولتے ہو تو اس کا نفع نقصان سے تھوڑا ہے. کچھ عرصے کے بعد لا تقربوا الصلاۃ وانتم سکارا کہہ کر لوگوں کو بتا دیا کہ جب تم کسی چیز کو پہلی درجے پہ نہیں چھوڑتے تو پھر اس کا کچھ نہ کچھ نقصان تمہیں ملتا ہی ہے. لیکن ابھی تک جو صریح حکم نہ آیا، یہ دور حضرت عمر رضی اللہ عنہ کے اوپر بڑا بوجھل تھا. یہ دعائیں مانگا کرتے تھے، بلکہ شراب کی حرمت اور پردے کی آیات کے بارے میں یہ کہا جاتا ہے کہ یہ عمر نے مانگ مانگ کے لیے دعا کیا کرتے تھے کہ اللہم بین لنا بیانا شافیا، کہ اللہ ہمارے لیے ایسا کھلا پیغام دے کہ جس کو سمجھ کے لوگ اس کو چھوڑ دے. اتنے پیار سے انہوں نے شراب کی حرمت کی بات مانگی تو اللہ تعالیٰ نے پھر یہ آخری آیتیں بھی نازل کر دیں. اور اس کے بعد آپ دیکھیے کہ جب یہ آیت نازل ہوئی تو حال کیا ہوا، بہی محفلیں سجی بھی تھیں، لوگ اس طریقے سے ایک دوسرے کے ساتھ پارٹیوں میں محفوظ تھے اور بالکل کوک کی طرح شراب پی جاتی تھی، تو بری جو نہیں تھی. اب آج آپ کو کہ ہائے کوک کوئی پیتا ہے، کیونکہ پیتے ہیں لوگ، وہ اس کی کیا حقیقت ہے مجھے نہیں پتا، لیکن میں آپ کو مثال دینے کے لیے بتا رہی ہوں کہ جب کوئی چیز حرام نہیں تھی تو پیتے تھے، سبھی پیتے تھے. حضرت انس کہتے ہیں کہ میں کسی کے گھر پہ تھا اور وہاں شراب کا دور چل رہا تھا کہ اتنے میں شراب کی جب آیتیں اتری، اللہ کے نبی صلی اللہ علیہ وسلم نے مجھے بھیجا. میں نے وہاں جا کر لوگوں کو بتایا کہ لوگوں میں اللہ کے نبی سے یہ بات سن کے آیا ہوں کہ اب شراب قطعی طور پر حرام ہو چکی. تو لوگوں نے ان کی بات سن کر کہا اچھا یہ ہو گیا تو جاؤ پھر ان کو ختم کرو. یہ میں پڑھ کے سناتی ہوں، تو میں پڑھ سوچ رہی تھی کہ کہاں ہے آج وہ لوگ جو ایسی چیزوں کو سن کے مانتے ہیں. جی یہاں لکھا ہے کہ جب ایمان پختہ ہو گئے تاجیں اور اللہ اور اس کے رسول کے ہر حکم کے سامنے سر تسلیم خم کرنے کی عادت فطرت بن گئی تو یہ آیت کریمہ نازل ہوئی. اللہ کے نبی نے اپنے خادم یعنی انس کو حکم دیا کہ مدینہ کے گلی کوچوں میں پھر کر بلند آواز سے ان آیات کا اعلان کرے. پھر جب وہ منادی کرنے والا اعلان کرنے نکلا تو کئی جگہ شراب کی محفلیں آراستہ تھی. میں خوار جمع تھے یعنی شراب پینے والے، پیمانے گردش میں تھے. جو ہی کان میں حل انتم منتہون کی آواز پہنچی تو ہاتھوں پر رکھے ہوئے پیالے زمین پر پٹخ دیے. ہونٹوں سے لگے ہوئے جام خود بخود الگ ہو گئے، جام توڑ دیے گئے. مشکوں اور مٹکوں میں بھری ہوئی میں انڈیل دی گئی. وہ چیز جو انہیں از حد پیاری تھی اب گندے پانی کی طرح گلیوں میں بہہ رہی تھی. اور حیرت کی بات یہ ہے کہ کسی صحابہ تک نہ کیا، قرآن کا اتنا اثر تھا اور اللہ کے نبی کی تربیت اتنی پیاری تھی، سن کے ماننا ان کی خوب بن چکی تھی، فرما برداری کے عادی تھے. اور اسلام کی یہ انقلاب آفرین قوت ایک بات سے سب ٹوٹ گئے. اور اس کے برعکس شراب کے جو زہریلے اثرات آج کی سوسائٹی میں، یورپ، امریکہ اور ادھر ادھر کے بڑے کتنی کوششیں کر چکے. آپ کو پتہ ہے کہ امریکہ نے 14 سال تک ایک موومنٹ چلائی تھی، پورے 14 ایئرز تک وہ کوشش کرتے رہے. ان کو انہوں نے بنائی سال اس چیز کے تھے کہ جس کے اندر شراب کو حرام کیا جائے گا، ایڈورٹائزمنٹ کے ناطے سے، فلموں کے ذریعے سے، اشتہارات کے ذریعے، رسالوں کے ذریعے، ہر طرف خوب کمپین چلی کہ شراب کو حرام کر دو کر دو. 6 کروڑ ڈالر سے زائد اس دور کا خرچ آیا تھا، یا سے کئی 100 سال سے بھی زیادہ کا وقت ہو گیا. ان کا خسارہ برداشت کیا، 300 افراد کو سولی پہ چڑھایا گیا، 5 لاکھ سے زائد لوگوں کو قید کیا گیا، ان کو سزائیں دی گئیں، بھاری جرمانے رکھے گئے، جائیدادیں کرک کر لی گئیں، لیکن سب بیکار. اور آخر کار پھر حکومت کو اپنی شکست تسلیم کرنی پڑی اور شراب نوشی کے خلاف ایک جو مارکا آ رہی تھی 1933 میں اس کو واپس دے دیا گیا. یعنی یہ جو پچھلی صدی گزری ہے تقریباً 100 سال ہو گئے ہیں. اس وقت یہ کمپین چلی تھی لیکن نہیں چل سکی, واپس کر دی. اسی طرح پھر برٹش یعنی برطانیہ میں اس میں بھی کوشش ہوئی, پابندی کی, لیکن 1961 کے اندر اس پابندی کو واپس لیا گیا اور ڈکلیئر کیا کہ ہم اس کو نہیں ختم کر سکتے. یہ ہے وہ چیز جو اسلام آج بھی پیدا کرنا چاہتا ہے. پی رہتے, کھا رہتے, کھا رہتے, خوشی منا رہے تھے, بچتنے وہ. یہی اس وقت ہمارے اس قرآن کے پڑھنے پڑھانے کا گول ہے. اگر یہ حاصل نہیں ہو رہا تو پورے نمبر بھی کام نہیں کریں گے اور ٹیسٹوں کو پاس کرنا بھی فائدہ نہیں دے گا. یہ ساری چیزیں اس کے اندر مدد کرتی ہیں, لیکن حقیقت ہے کہ ایک انسان جب اللہ کے حکم کو سن کے ماننے والا آ جاتا ہے تو پھر پیچھے نہیں ہٹتا. کہتے ہیں کہ بالکل تازہ کنسائنمنٹ آیا پڑا تھا, کنٹینرز کھڑے ہوں گے آج کی زبان میں, کہ ڈام سے بھی شراب آتی تھی, صحابہ کی رقمیں لگی ہوئی تھی اس کے اوپر. پوچھا کہ اللہ کے نبی اس کا سرکہ بنا لے, ڈائلیوٹ کر کے پانی ڈالتے دیں, سرکہ بن جائے. کہا نہیں, جس کا زیادہ حرام ہے اس کا تھوڑا بھی حرام ہے. ڈبو دی, توڑ دیا. کتنے دن تک مدینہ کی گلیوں میں سے شراب کی بو آتی رہی, آج کہاں ہے ماننے والی. دیکھیے اصل یہ جہاد ہے جو اللہ مسلمان سے کرانا چاہتا ہے. قتال کا موقع تو کبھی کبھی آئے گا, لیکن نفس کے ساتھ جہاد ہر وقت ہے. شراب کے بارے میں بے شمار حدیثیں کچھ آپ کو سنائی جا چکی ہیں, لیکن خلاصے کے طور پہ وہ بات سامنے رکھوں, کیونکہ شراب پینے والے تو تھوڑے ہوتے ہیں, اللہ ماشاءاللہ آج تو وہ بھی تھوڑے نہیں رہے. آپ کو تو کالج کے بچے تک شراب پی رہے ہیں. پہلے لفظ آپ سنتے تھے چین سموکر, ایک سگریٹ بجھاتے تھے تو اس کے بعد دوسرا لیتے تھے. اس وقت کا فیشن جو کالجز میں چل رہا ہے وہ کیا ہے, خاص طور پہ اسکول کا جو فرسٹ ڈے ہوتا ہے یا لاسٹ ڈے ہوتا ہے, جس دن وہ ذرا فن کرنے کے موڈ میں ہوتے ہیں تو وہ چین ڈرنکر بنتے ہیں, جام سے جام ٹکراتے ہیں, کئی لڑکے مر جاتے ہیں. ابھی آپ کو ایک رپورٹ تھوڑی سی پڑھ کے سناؤں گی میں, کتنی لڑکے اس میں مر جاتے ہیں, بوڑھے لوگ مر جاتے ہیں, لیکن اپنے آپ کو پیچھے نہیں کر پاتے. وجہ کہ وہ ایمان اور وہ تقویٰ نہیں ہے جس کی ضرورت ہے. تو اللہ کے نبی نے فرمایا کہ شراب کی وجہ سے 10 چیزوں پہ لعنت ہے اللہ تعالیٰ کی, خود شراب پہ, پھر بیچنے والا. شراب بیچ سکتے ہیں؟ بیچ سکتے ہیں. تو مدینہ میں تو یہود تھے, صحابہ کہہ سکتے تھے اللہ کے نبی ان کو بیچ دیں؟ نہیں. میں نے کسی کی بڑی پیاری بات سنی تھی, رضوان صالح ان کا نام ہے, امریکہ میں ایک بڑی آرگنائزیشن ہے, اس کے وہ امام بھی رہے, پتہ نہیں ہے کہ نہیں. تو ان کا میں نے ایک خطبہ سنا تھا, بہت زیادہ اس میں اچھی باتیں تھیں. انہوں نے اس میں ایک جو بات مجھے ابھی یاد آ گئی, انہوں نے کہا کوئی شراب بیچنے والا سوچے, کوئی میرے پاس آیا, شراب کی بوتل لی, خریدی, اس کے بعد کے ایکشن سوچے ذرا, کیا کرے گا اس کے بعد؟ یا اس کے بعد جا کے کسی مسجد میں نماز تو نہیں پڑھے گا نا. اس کو مل خبائث کہتے ہیں, ساری خبیث چیزوں کی ماں. ایک ایسی کہانی بھی موجود ہے کہ جہاں ایک بہت نیک درویش تھا تو اس کے سامنے 3 گناہ رکھ دیے گئے, ایک بچہ ہے اس کو قتل کرو, ایک عورت ہے اس سے زنا کرو, یا شراب پیو. مجبور تھا جان بچانے کے لیے, اس نے کہا کہ قتل تو بہت بڑا گناہ ہے اور زنا تو حرام. شراب کے نشے میں اس نے پکڑ کر نہ صرف یہ کہ اس عورت سے زنا بھی کر لیا, بلکہ بعد میں اس کو قتل بھی کر دیا. تو یہ چیزیں تو عام ہیں نا, ام الخبائث. تو سوچیے کہ اس کو پینے والا جائے گا کہاں. مثلا دیکھیے کہ اگر آپ میں سے کسی کا کوئی اسلامک چیزوں کا کاروبار ہے, کوئی کتابوں کا کام ہے, کوئی کیسٹس کا کام ہے, سی ڈیز کا کام ہے, آپ جب بیچیں گے دیں گے تو آپ کو فیلنگ آئیں گی نا, کس کے بعد کسی کو ہدایت مل جائے گی. اور کچھ نہیں, کوئی سبزی بیچ رہا ہے تو اس کو بھی خوشی ہوگی کہ چلو جا کے غریب لوگ ہیں, گھر میں کھائیں گے, پکائیں گے, اچھے کام ہے نا. شراب بیچنے والا کیا سوچتا ہے جو اس کے بعد برائی کے دروازے کھلیں گے, کیا سب میں اس کی خرابی نہیں ہوگی؟ تو لہذا بیچنے والا, خریدنے والا, اس کو ڈھونے والا, یعنی آپ ڈرائیور کو کہتے ہیں جاؤ ذرا شراب کی بوتل لے کے, اور مہمان آئے ہوئے وہ بھی اس کے اندر آ گیا, کشید کرنے والا, جس کے لیے لائی گئی, جس نے رکھی, جہاں اٹھا. یعنی جتنی ایسے لوگ اپنی الماریوں کو کھولتے, صاف کرتے, یہ سب چیزیں بندے کے لیے اللہ کی لعنت کا ذریعہ ہے. اور اللہ کی لعنت تو یہ کہ دل پہ مہرے لگ جاتی ہیں, پھر نیکی اور ہدایت کے اوپر آنے کا دل ہی نہیں چاہتا, پھر انسان یہ کام کر ہی نہیں سکتا, اس کو اچھا ہی نہیں لگتا, फिर इसी तरह आप देखिए कि अल्लाह के नबी से किसी ने पूछा कि हम बड़ी सर्दी के इलाके में रहते हैं, ये एक और उजर है जो पेश किया जाता है सर्दी को रोकते हैं, तो कहा कि क्या हम बहुत सर्द इलाकों में हम अपने आप को गर्म करने के लिए शराब पीते हैं, तो आपने फरमाया नहीं पी सकते, और अगर इलाके के लोग ना माने तो इनसे जंग करो। अब नबी सल्लम के दौर में शराब की कोई सजा मुकर्रर ना थी, तहजीबी सजाएं दी जाती थी मारपीट कोड़ों तक, ज्यादा से ज्यादा जो थे 40 कोड़े लगवाए गए। अबू बकर सिद्दीक के दौर में भी 40 कोड़ों की सजा रही, लेकिन हजरत उमर ने जब देखा कि शराब के नशे में तो बंदा इतना पागल हो जाता है कि किसी भी इल्जाम भी लगाता है, तोहमत लगा सकता है, तो फिर उन्होंने हद कजफ जो आगे हम सूरह नूर में पढ़ेंगे इंशाल्लाह, उस पे कियास करते हुए 80 कोड़े मुकर्रर कर भी लगाने लगता है। फिर उसके बाद हजरत उमर के दौर में एक कबीला था बनु सकीफ, तो उसके एक शख्स रुवैशद उसका नाम आता है, उसकी दुकान जला दी गई। क्यों? क्योंकि वो खुफिया तौर पर शराब पीता था। अब आप देख सकते हैं कि ये वो अमल है कि जिसको जबरदस्ती भी मनवाया जा सकता है। शराब के बहुत सारे नुकसान हैं जिसको कोई भी, मेरा ख्याल है, साहिब अकल जानता है। आप इंटरनेट पे लिख दें, उन्हीं की रिपोर्ट्स आपके सामने आ जाएंगी कि जिसमें नर्वस ब्रेकडाउन, कैंसर, हेपेटाइटिस, जिगर का फेल हो जाना, डिप्रेशन, स्पीच पावर का कम हो जाना, हाथों का कांपना, ये सब है। असर होता है कि शराब जो है ना, ये इंसान के जहन की जो एफिशिएंसी है उसको स्लो कर देती है। बिल्कुल जैसे आप, मैं बोल रही हूँ तो इसके बाद मैं ऐसे आहिस्ता आहिस्ता इस तरह बोलना शुरू करूँ, जिस्म के अंदर एक इतनी कमजोरी आती है जिसकी वजह से बंदा ड्राउजिंग फील करता है, नशा महसूस होता है, और उसके बाद फिर वो गलत चीज़ों में आता है। प्रेगनेंसी में जो बच्चे हैं, वो है कि शराबी अपने जहन को सुला देता है। हमारे दिमाग के अंदर मिलियंस जो सेल्स हैं वो इसकी वजह से डैमेज हो जाते हैं। उसकी वजह से हमारा रिफ्लेक्स एक्शन, रिफ्लेक्स सिस्टम क्या है, जो फौरी अमल करते हैं ना, सांस लेने का या दिल की धड़कन, इसको कम करते हैं। फिर इस तरह कहते हैं कि शराब बड़ी उम्र के लोग पीते जाएंगे उतना इसका नुकसान ज्यादा होगा, क्योंकि उस वक्त एफिशिएंसी जो है वो कम हो जाती है। कुछ रिपोर्ट्स हैं उसकी, फिगर्स ऐसी हल्की सी पढ़ के सुनाती हूँ ताकि अंदाजा हो सके कि इसके कितनी कबाहत फैल चुकी है और लोग कितना कुछ करके फिर भी मजबूर है। कहते हैं कि 12 मिलियन Under 12 लड़के, यानी 12 साल से कम उम्र के 12 मिलियन जो लोग हैं वो 4 मिलियन शराब के कैंस पी लेते हैं, यानी इतनी ज्यादा कसरत से पी जाती है। फिर एक रिपोर्ट है 1993 में लंदन में कोई सर्वे हुआ था, 72% मरीज जो हॉस्पिटल्स में एडमिट होते हैं, तशद्दुद के वाकयात जो होते हैं उसके अंदर अक्सरियत जो है वो शराब के नशों की वजह से होती है। फिर 36, यानी आप कह सकते हैं कि 3600,000, 50 लगा लें 36 के साथ, इतने अमेरिकन जो हैं वो शराब की वजह से डायरेक्ट या इनडायरेक्ट जो हैं वो इन्फ्लुएंस्ड होते हैं। फिर 9000, 6 0 है 9 के बाद, ऐसे शराबी हैं जो अल्कोहलिक हो चुके हैं और उनकी यानी बिल्कुल जिंदगी जो है वो मफलूज हो चुकी है। फिर इसके अंदर ट्रैफिक के हादसात में जो लोग मारे जाते हैं उसमें 50,000 जो लोग हैं वो शराबी होते हैं। बस 28,400 के खून में अल्कोहल पाई गई जब एक्सीडेंट के बाद उनकी बॉडीज का पोस्टमार्टम किया गया। फिर 500 के बाद फिर 1,000 लगा ले, 500,000 जो जख्मी और डिसेबल्ड लोग थे उनकी सारी चीजों की वजह जो थी वो शराब दिखी। फिर इसी तरह एक अपने घर में जो उनके बच्चा था उसके पास एक बेबी सिटर को छोड़ा और कहा तुम्हारा भी न्यू ईयर है, शराब रखी हुई है, तुम भी पी लेना, और कुछ काम वाम बता दिए घर में कि ये गोश्त है इसको पका देना, ये कुछ कर देना। उसके बाद क्या हुआ कि उस मेट ने शराब पी, इतनी ज्यादा पी उसका दिमाग घूमा कि उन्होंने कहा था कि फलां जगह बीफ रखा हुआ है उसको ओवन में रख देना, तो उसकी जगह उन्होंने उसी के बच्चे को रख दिया। ये तो आम बातें, इतनी कहानी आप देखें, माएं अपने बच्चों को लेके खत्म कर देती हैं। फिर इसी तरह नॉन हाईवे डेथ जो होती हैं 60,000, उसमें से 34,800 जो हैं वो शराब पीने की वजह से होती हैं। $136 बिलियन शराब के मसाइल और ये इन चीजों को रोकने पे अमेरिकन गवर्नमेंट खर्च करती है एक साल में, फायदा कुछ नहीं, नुकसान ज्यादा पड़ता है। फिर इसी तरह कुछ थे 1988 से लेके 1995 के दरमियान खर्च किए गए शराब को रोकने के लिए नाकामी हुई। 60-70% कत्ल शराब की वजह से होते हैं। 75%, ये जिसको हमारी जुबान में कहते हैं ना छुरा घोपने की वारदातें, छोटी छोटी झड़पें, ये शराबियों के हाथों से होती है। 70% लड़ाई मार कुटाई शराब की वजह से होती है। 1.5 मिलियन लोग शिकार होते हैं शराब के। अब आप सोचिए कि अगर इस्लाम ने शराब हराम ना भी की होती ना, तो इसके खतरनाक नतायज को देखकर खुद ये हुकूमतें इसको खत्म करना चाह रही हैं, लेकिन मजबूर है। फिर इसके बाद देखिए कि इतनी गंदी चीज है, इसके बावजूद जो एडवर्टाइजमेंट है, कहते हैं कि यूके और इसके अराउंड जो जगह है उसमें सबसे ज्यादा जो महंगी एडवर्टाइजमेंट और सबसे ज्यादा जो बिजनेस मिलता है कंपनीज को, वो शराब के इश्तेहारात से मिलता है। फिगर आपके सामने रखू, 137, 137, फिर 162 के बाद 3 जीरो लगा लें, इतने पाउंड्स खर्च किए गए अल्कोहल के दिखाते हैं, तो वो क्यों ना पिएंगे। इस तरह पाकिस्तान में कहते हैं कि 1980 में 20,000 विक्टम्स थे हीरोइन के, लेकिन जो 2000 में 5 मिलियन हो गए। और इस वक्त तो कहते हैं कि पान की दुकानों पे भी हीरोइन बिक रही है, मत सोचें कि वहां भी कोई महफूज है। आप देखिए कि अल्लाह ताला ने इंसान के अंदर हिफाजत के दो जज्बे रखे हुए हैं, एक हया और एक खौफ। शराब इन दोनों जज्बों को खत्म कर देती है, वो बेहया भी हो जाता है और बेखौफ हो जाता है, और वो खुद को बहुत आजाद समझने लगता है, जिसके नतीजे में वो काम कर लेता है जो उसको नहीं करने होते। हदीस में आता है कि जो शराब का आदी होगा उसकी दुआएं कबूल नहीं होंगी। आम चीजों को अल्लाह ताला ने इस कुरान में बताया तो सिर्फ उनकी बस कहा ये हराम है, लेकिन शराब इतनी बुरी चीज है कि इसके असरात भी बता दिए कि इससे कितनी खराबियां आती हैं। आप देखिए अगर इस आयत को हम दो हिस्सों में लिख लेना, एक है शराब के दुनियावी नुकसान और एक है शैतान। हाँ, आपस में बुगज और अनाद है। आप देखें जो मर्द शराबी होते हैं उनके घरों में हर वक्त लड़ाइयाँ झगड़े रहते हैं, और बीवियों को मारना पीटना उनकी आदत है। और इसका दीन पे असर क्या है, यसुद्दकुम अन ज़िक्रिल्लाहि वनिस्सलात, ना ये तुम्हारे दीन की है ना दुनिया की है। आप कह सकते हैं कि शराब इंसान की जान की दुश्मन, इंसान के माल की दुश्मन, उसकी इज्जत की दुश्मन, उसकी सेहत की दुश्मन, उसके स्टेटस की दुश्मन। कोई सोसाइटी शराबी को पसंद नहीं करती, और लोग कहते हैं कि हराम का लफ्ज कहाँ लिखा है, हैरत नहीं होती। आज भी लोग जो पीना चाहते हैं वो कहते हैं कहाँ लिखा है, वो समझना नहीं चाह रहे। असल में वो शराब पीते पीते गलती से ये जुमला बोल देते हैं और उनको खुद नहीं पता। हालांकि देखिए लफ्ज रिज्स है, और रिज्स ऐसी गंदगी को कहते हैं जिससे तबीयत में घिन आए। फुजला, ये शैतान का फुजला है, सोचिए कितना गंदा होगा। इसके बाद हर लफ्ज है ना, फज तनेबू इज्तनाब, ये जनाबा से होता है। उर्दू में जब ये लफ्ज आता है ना, इसी से इज्तनाब कीजिए, परहेज कीजिए, ये गलती लगी हमारे यहाँ। लोग इसको उर्दू का लफ्ज समझते हैं, ओके नो प्रॉब्लम, बी केयरफुल, इज्तनाब। हालांकि अरबी जुबान में जब इज्तनाब या जनाबा का लफ्ज आता है तो इसका मतलब क्या होता है कि पास भी न फटको। और यहाँ इशारा है इस बात में कि चीज तुम्हारी दस्तरस में है फिर भी तुम अपने आप को इससे दूर रखो। फहलन तुम मुंतहून, क्या तुम रुकते हो, चॉइस पूछी जा रही है, वॉर्न किया जा रहा है, जैसे बच्चे को माँ कहती है रुकते हो कि नहीं। हाँ, यानी ये फाइनल कॉल थी कि इसके बाद भी अगर कोई पिएंगे फिर अल्लाह ताला पूछेगा। कोई नॉन मुस्लिम थे, जब वो कन्वर्ट हुए तो उन्होंने कहा कि इस्लाम कबूल करने के बाद हमारे पैसे में बड़ी बरकत आ गई है। कहा क्यों, कहा कि अब हमने शराब खरीदना छोड़ दिए। तो यानी इतनी महंगी होती है, और अल्लाह ताला हमें उसको करने का तरीका बता रहे हैं कि वातीउल्लाह वातीउर्रसूल, ये सारी पाबंदियां आसान लगेंगी, वह सरू और बच जाओ, इन गंदी चीजों से बच जाओ। फइन तवल्लैतुम फाअलमू अन्नमा अला रसूलिनल बलाग़ुल मुबीन, और जान लो कि हमारे रसूल के जिम्मे तो पहुंचा देना है खुली बात का। इसके अलावा हदीस इंशाल्लाह आपको कहीं प्रिंट आउट की सूरत में भी दी जा सकती है, आपको मिल सकती हैं, लेकिन इस वक्त तो बात सिर्फ ये है कि इतना कुछ सुन के भी अगर कोई अपने आप को ना रोक सके या रुकवा सके तो फिर उसके अंदर सोचने की बात है। दूसरी चीज देखिए, मैसर, मैसर यूसर से है, यूसर कहते हैं आसानी को, तो हर वो माल जो आसानी से हाथ आ जाए, इसको उर्दू में जुआ कहते हैं और इंग्लिश में बड़े प्यार से गैम्बलिंग कहते हैं, इट्स ओके। हजरत अली रजी अल्लाह ताला अन्हो कहते हैं कि अल शतरंज मिनल मैसर, यानी शतरंज भी जुए की किस्म है, यानी वो शतरंज या कार्ड्स खेलना जिसमें पैसे लगाए जाते हैं वो इसके अंदर आता है। और आप देखिए कि जहां शराब होगी वहां यूसर भी होगा। اور ٹری رکھ دیا گیا. لوٹو, بعض کہتے ہیں ہم شراب تو نہیں بیچتے اپنے کنوینئنس سٹورز میں, ہاں بس لوٹو رکھی ہوئی ہے. تو لوٹو لوٹری جو ہے وہ میسر میں آتی ہے مختلطی کا. پھر اس کے بعد آگے دیکھیں تیسری چیز آتی ہے, وہ کیا ہے؟ والانصاب. انصاب نصب سے ہے. نصب کہتے ہیں ان بتوں کو جو گڑے ہوتے تھے, ان کے بت ہوتے تھے, لیکن آج ہر وہ چیز جس کی ورشپ کی جائے, جس کی عبادت کی جائے, وہ اس کے اندر آئے گی. مثلا کوئی مزار ہے, کوئی مندر ہے, کوئی خاص درخت ہے, کوئی کنواں ہے, جس کی لوگ عبادت کرتے ہیں وہ اسی کے ساتھ ہے. اور آپ دیکھیے کہ شراب کا برا ہو کہ اس کو اللہ نے نصب کے ساتھ لیا, شرک کے ساتھ لیا. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت ابن ماجہ کی, شارب الخمر مجرم ہے جیسے بت کو پوجنے والا, بتوں کا پجاری. ایک اور روایت میں آتا ہے, شارب الخمر کعابد اللات والعزا, شراب پینے والا ایسے جیسے لات اور عزا کی پرستش کرنے والا. تو آپ دیکھ سکتے ہیں کہ یہ چیزیں انسان کے لیے پھر کہاں پہ خرابی کا سبب بنتی ہیں. چوتھی چیز ہے والا اسلام, ظلمہ سے. ظلم کہتے ہیں تیر کو, اسلام کہتے ہیں قرآن اندازی کے تیر. جوا کھیلنے کی رسمیں جاری تھی, ہوتا کیا تھا کہ 10 لوگ شریک ہو جاتے, ایک اونٹ ذبح کرتے, پھر اس کا گوشت تقسیم کرنے کی بجائے اس کے 10 حصے برابر تقسیم کرتے, اور اس میں اس طرح جوا کھیلتے کہ 10 عدد تیروں میں سے 3 تیروں کو سادہ رکھتے اور ان کو ترکش میں ڈال کر ہلاتے, پھر ایک ایک شریک کے لیے ایک ایک تیر ترکش میں سے نکالتے. جتنے حصوں کا تیر کسی کے نام پر نکلا وہ خالی 3 آ جاتے نا سادے, تو ان کو حصے سے محروم کر دیتے. ہے نا آج کی لوٹو, کوئی بات نہیں, 10 روپے ہی ہے نا, وہ سب کے 10 10 10 جمع ہوئے, پھر لوٹو گھمائی اور کسی کو وہ سب کے 10 10 مل کے جمع ایک گھر چلے گئے, اور جن 10 نے لیے تھے وہ خالی رہ گئے. اسی کو کمار بازی, سٹے بازی, جوا کہتے ہیں. اسلام اس کو پسند نہیں کرتا. ایک صورت جائز ہے اور وہ ہے قرآن دازی. جب سب کے حصے پتہ ہے, ایک گھر ہے, 4 پارٹنر ہے, اب اس کو اپنے بانٹنا ہے, 4 حصے پہلے کر لیتے ہیں, اب کس کو اگلا حصہ دیں, کس کو پچھلا دیں, کس کو یہ کونا دیں, کس کو یہ دیں, آپ کورا ڈال لیں, کوئی حرج نہیں. جیسے مریم علیہ السلام کی پرورش کے وقت حضرت زکریہ اور دوسرے لوگوں کے بیچ میں کورا ہوا تھا, لیکن قرآن اندازی کے اوپر رقم نہیں لگے گی, پیسے نہیں لگ سکتے, پھر انشاءاللہ اس کی اجازت ہو جاتی ہے. پھر تیروں کے ذریعے گوشت بھی تقسیم کرتے تھے, اس کی باتیں آپ پیچھے گزر بھی چکی ہیں. تو ساری بات کا خلاصہ یہ کہ اللہ تعالیٰ ہمیں جسمانی اور روحانی طور پہ پاک کرنا چاہتے ہیں. جو شخص اپنی صحت کا نقصان کرتے ہیں, ایسے گھروں میں لڑائیاں جھگڑے بھی ہوں گے, گندگی بھی ہوگی, اللہ تعالیٰ ان ساری باتوں کو پیش کر کے کہتا ہے کہ تم چھوڑنا چاہتے ہو. اب آخری آیت ہے اور اتنی خوبصورت آیت ہے جو ان ساری باتوں کو آسان کر دیتی ہے جو ہم نے ابھی سنی. کیونکہ جو بندہ کسی غلطی کے اندر ہوتا ہے نا, تو دوسرے سارے اس کے اوپر انگلیاں اٹھا رہے ہوتے ہیں, لیکن اللہ تعالیٰ کہتے ہیں کہ آؤ تم چھوڑنا چاہتے ہو, چلو میں بتاتا ہوں اس کا طریقہ. لَيْسَ عَلَى الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ جُنَاحٌ فِيمَا طَعِمُوا إِذَا مَا اتَّقَوْا وَآمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ ثُمَّ اتَّقَوْا وَآمَنُوا ثُمَّ اتَّقَوْا وَأَحْسَنُوا اللَّهُ يُحِبُّ الْمُحْسِنِينَ. جو لوگ ایمان لائے اور نیک کام کیے ان پر گناہ نہیں, ان میں سے جو کچھ پہلے کھا چکے جبکہ آئندہ کو ڈر گئے اور ایمان لائے اور نیک عمل کیے, پھر ڈرتے رہے اور یقین کیا, پھر ڈرتے رہے اور نیکی کی, اور اللہ تعالیٰ دوست رکھتا ہے نیکی کرنے والوں کو. اس آیت کے پیچھے ایک خاص شان نزول ہے. مسند احمد کی یہ روایت ہے حضرت ابو ہریرہ سے کہ جب یہ اوپر کی آیت نازل ہو گئی شراب اور جوئے کی حرمت کی, تو کچھ لوگ اللہ کے نبی کے پاس آئے اور کہا کہ اللہ کے نبی, کچھ لوگ تو ایسے تھے کہ جو شراب پیا کرتے تھے اور اسی حال میں جنگوں میں لڑے اور شہید ہو گئے, تو کیا پھر ان کا معاملہ خراب ہوا؟ یعنی شراب کی حرمت سے پہلے فوت ہو چکے ہیں جبکہ بہت ساری نیکیاں بھی کی تھی, تو کیا پھر اس کے معاملے میں وہ اپنے آپ کو مطلب محروم پائیں گے؟ تو اس پر رعایت نازل ہوئی کہ نہیں چاہتی. اب یہ تو بات ہے ایک عام طور پہ, کچھ لوگ اس دور میں بھی ان چیزوں سے محروم ہوتے تھے, ان کو پتہ ہی نہیں ہوتا تھا حرام ہی نہیں ہے. کچھ آج بھی ایسے ہیں کہ جن کو پتہ ہی نہیں یہ اتنی قبیح چیز ہے. معاشرے کے اثر سے قبول کر لی، ماحول کے اثر کے شکار ہو گئے، گندی دوستیوں کا اثر ہو گیا، اب ان کو کیا کرنا ہے؟ ان کو اللہ تعالیٰ یہاں پہ طریقہ بتا رہے ہیں کہ کیسے تم کام کرو گے. درجہ درجہ انسان کے اندر جو ایمان اور تقویٰ بڑھتا ہے نا، یہ آیت اس کا خوبصورت منہ بولتا ثبوت ہے. ہم تو فتوے دیتے ہیں نا، حدیث پڑھ کے پریشان ہوتے ہیں، لیکن جو ایڈکٹڈ ہو چکا ہے وہ کیسے چھوڑے؟ کوشش کرے، کھڑا ہو. پہلے چار پیتا تھا بوتلیں، تو اب تین کر دے، پھر دو کر دے، پھر ایک کر دے، پھر آہستہ آہستہ وقت بڑھا دے، پھر آہستہ آہستہ اپنے آپ کو دوسری چیزوں میں رکھے، پھر ایک کو دوسری طرف کرے، محلت دو اس کو. ایمان کی جو مثال ہے نا، وہ بہت خوبصورت ہے. ایمان کا جو درخت بڑھتا جاتا ہے نا، اتنا ہی اندر تقویٰ بڑھتا ہے. یعنی آپ کہہ سکتے ہیں کہ تقویٰ بڑھتا ہے تو عمل کرنا آسان ہوتا ہے. ایسے لوگوں کو بجائے اس کے کہ یہ کہا جائے شراب چھوڑو، شرابی حرام، وہ آپ کو تھپڑ بھی مار دے گا، نہیں، اس کو پہلے دکھائیں ایمان ہوتا کیا ہے. معرفت، اللہ کا پیار، اقرارم باللسان، تصدیقم بالقلبی، پھر عمل بالجوارح. ایسے لوگوں کو درجہ بدرجہ ایمان اور تقویٰ کی طرف لے کے آئیے. حقیقی ایمان کا پروسیس بتایا گیا. سب سے پہلا درجہ کیا ہوتا ہے ایمان کے لیے؟ کہ عمل صالح شروع کر دو. ایمان لائے ہوئے نا، اٹھو، جو جو نیکیاں کر سکتے ہو کرو، آہستہ آہستہ. کوئی بھی نیکی، اس کو شراب پہ نہ لیجئے، کیونکہ جنرل اصول ہے. اس معاملے کو کس طرح لینا چاہیے؟ کوئی نیکی نہیں کر رہے تھے نا، اٹھو کرنا شروع کرو. مثال ہے نماز، نہیں پڑھتے تھے، چلو اٹھو نماز پڑھو. یہ ہے عام نو کے بعد اتقوا والی کیفیت، سوری، عمل صالح والی کیفیت. عام ہونے لگیں گے، آپ کو عادت ہوگی. نماز کی عادت ہے، وہ ہماری بندی ہے، کوئی توجہ نہیں، کچھ نہیں ہے، کچھ بھی نہیں ہو رہا، تو آپ سمجھیں کہ ایک لیول پہ آ گئے، عادت ہو گئی. اور جتنا عمل صالح بڑھتا ہے نا، اتنا ایمان بڑھتا ہے، اور جتنا ایمان بڑھتا ہے اتنے بالکل ریورس چلتے ہیں، دونوں طرف سے ایک ایک سرکل پورا ہوتا ہے. اب جب یہ کیفیت ہوتی ہے نا، اس کے بعد پھر اگلا درجہ آتا ہے، ایمان کا ایک اور رنگ آئے گا، وَاتَّقُوا وَآمَنُوا. اگلے لیول پہ آ گئے، اب نماز پڑھتے وقت مزہ آئے گا، روٹین ہو گئی، اب ماری بندی نماز نہیں ہوئی، اب لطف آنے لگا. پہلے بوجھ لگتی تھی، اب آپ کو اس نماز کا انتظار ہوتا ہے، آپ اس برائی سے اپنے آپ کو دور کرنا چاہتے ہیں. جب اس درجے پہ آتے ہیں نا، پھر تیسرا درجہ آتا ہے. یہ تین سیڑھی ہیں اصل میں اس عقائد میں. پھر سمت تکو احسن ہو، اب وہ چھوٹی چھوٹی ڈیٹیلز کی فکر لگ جاتی ہے. نماز تو پڑھ رہی ہوں، ٹھیک ہے بھی کہ نہیں؟ ایک ہی سوچتا ہے یہ فرض ہے، یہ سنت ہے، یہ نفل ہے، بلکہ بس وہ فکر لگ جاتی ہے، اس کو چھوٹی چھوٹی باریکیوں کی فکر لگ جاتی ہے. دیکھیے، جیسے درخت ہے نا، جتنا اوپر جاتا ہے اتنی اس کی جڑیں مضبوط ہوتی ہیں. بالکل اسی طرح جتنا آپ نیکیوں میں آگے بڑھتے جاتے ہیں، تو اندر سے ایمان بھی مضبوط ہوتے جاتا ہے. پھر یہ نہیں کہ یہ فرض ہے، یہ سنت ہے، نہیں اس کی ضرورت ہے، اس کی نہیں، یہ جائز ہے، یہ حرام ہے، لفظ آیا کہ نہیں. پھر فکر یہ لگ جاتی ہے کہ کیا میرے اس کام سے اللہ راضی ہے کہ نہیں. پھر آنے پائی کا حساب نہیں کرتا بندہ بیٹھ کے اللہ کے ساتھ، وہ اس طریقے سے اللہ کے لیے سب کچھ کرتا ہے کہ اس کا تقویٰ پھر اس کو احسان کے درجے پہ لے جاتا ہے، جو آخری درجہ ہے، جس کو اللہ کے نبی نے کہا کہ انک تراہو. پھر انسان کو اللہ ہر طرف دکھتا ہے، احساس ہوتا ہے کہ رب جو ہے وہ مجھے دیکھ رہا ہے. اور اس کیفیت میں جب آتا ہے، تو پھر اصل عبادت میں رزت آتا ہے. پھر وہ تقویٰ کوئی چیزوں سے بچنے والا. تھوڑا سا میں سانپ کا تقویٰ کے ساتھ آپ کا ریلیشن کر کے دکھاتی ہوں. 2400 2400 ڈفرنٹ ٹائپس ہیں سانپوں کی، لیکن اس میں سے کتنی پوائزنس ہیں، زہریلی؟ صرف 200. 2200 قسم کے سانپ بالکل زہریلے نہیں ہوتے. تو کیا خیال ہے کہ پھر ہم صرف ان 200 سے ڈرتے ہیں کہ 2200 سے ڈرتے ہیں؟ ہم تو 2400 سے ڈرتے ہیں نا. یہ ہے تقویٰ. جتنا تقویٰ آپ کا بڑھتا جائے گا نا، تو آپ گناہ کی اتنی چیزوں سے بھی اپنے آپ کو بچاتے رہیں گے جو زہریلی نہیں ہے، ان سانپوں کی طرح جو زہریلے نہیں ہیں، اس کے باوجود ہم ان سے بچتے ہیں. تقویٰ جو نا، یہ ایک ڈرائیونگ فورس ہے جو بندے سے نیک کام کراتی ہے، جو کئی کئی گھنٹے بٹھاتی ہے، جو گھروں سے نکالتی ہے، وہ اپنے آپ کو سجانا چاہتا ہے. دنیا میں آپ دیکھیں کہ کسی شخص کی تنہا ہوتی ہے، تھوڑی سی کیریئر شروع ہوتا ہے، تھوڑی سی تنہا ہوتی ہے، پرانی سیکنڈ ہینڈ گاڑی لیا، بڑا اچھا لگا، اللہ تعالیٰ کوشش کرواتا ہے، ترقی دیتا ہے، انکم بڑھتی ہے. کیا ہوتا ہے جب انکم بڑھتی ہے؟ تو اس کے بعد ساتھ ہی جو چیز بدلتی ہے، وہ ہمارا لائف سٹائل بدلنے لگتا ہے. वो घर जो पहले इतना खूबसूरत लगता था वो जहर लगता है। हाय, मैं इस गाड़ी में बिठाऊंगी। कुछ बच्चे इसलिए उन गाड़ियों में नहीं बैठते कि जो पुरानी है। नहीं, हमें अब्बू की नई गाड़ी चाहिए। है, ये क्या होता है कि आप स्टैंडर्ड बढ़ गए। बिल्कुल इसी तरह जैसे दुनिया की आपकी इनकम बढ़ती है तो आपका लाइफस्टाइल बदल जाता है ना, इस तरह जब ईमान की दौलत बढ़ती है, तकवा की दौलत बढ़ती है ना, तो फिर आपको अपने अमल छोटे छोटे बड़े बुरे लगते हैं। हाय, ये क्या, जब पहले आप शुरू में कच्चा छोटा सा गरीब ईमान होता है ना, आप कहते चलो फर्ज तो पढ़ रही हो ना, देखो दूसरों से तो अच्छी है ना, चलो गले में तो दुपट्टा लिया हुआ है ना, दूसरों से तो अच्छी है ना, क्योंकि ईमान इतना थोड़ा सा था उसे खरीद इतना सके, वो चार फर्ज भी आपको इतने बड़े लगे कि बस। एक तो बंदा तब होता है जब उसको कुछ पता ही नहीं होता, क्योंकि वो हमेशा दूसरों से कंपेयर करता है। लेकिन फिर क्या होता है कि आप अमीर होते हैं, आपके अंदर तकवा बढ़ता है, आप अमीर हो रहे दिन ब दिन, फिर आपको शर्म आती है। भाई सिर्फ चार फर्ज पढ़ती हूँ, उठो उठो क्या करूँ। फिर ये नहीं फिक्र रहता कि क्या किया है, हम ये लग जाता है कि जिस हस्ती के लिए ये काम कर रही हूँ उसको पसंद आ रहा है कि नहीं। फिर इंसान अपनी कोशिश करता है, फिर इंसान इस तरीके से काम करता है कि उसका काम खूबसूरत होता है। मतलब देखिए कि आप कपड़ा सीते हैं ना, एक है कि आप चार सिलाइयां लगवा लें किसी दर्जी से, दर्जन से आपका कपड़ा सिल गया, लेकिन एक होता है उस पर मोती लगाएं, सलमा करें, उसमें कढ़ाई कराएं। बिल्कुल इसी तरह मोहसिन जो है ना, वो अपनी नेकियों को खूबसूरत करता है, उसको अपनी आम सादी सीधी सादी नेकियां पसंद ही नहीं आती। कहता है ये तो सारे कर रहे हैं, ये तो सबको पता है, कुछ ऐसा करवाओ कि जो दूसरे ना करते हो, फिर बंदा मोहसिन के दर्जे पे आता है। अगर आप अपने ऊपर बोझ कर रहे हैं, रहम खा रहे हैं, तरस खा रहे हैं, और उस नेकियों के रास्ते में रुकावटें जो आ रही हैं उसको दूर नहीं कर रहे हैं, तो समझें कि अभी ईमान की पूंजी थोड़ी है, तकवा छोटा है। और जितने मुश्किल हालात आते हैं उतना ये ग्रो करता है। जैसे कुछ पौधे हैं ना, वो जितनी तेज बारिश होती है उतनी जल्दी बढ़ते हैं, स्नो में कुछ पौधे जल्दी बढ़ जाते हैं, इसी तरह ईमान का जो पौधा है ना, ये मुश्किल हालात में बढ़ता है। आप बड़े मुतमईन होके कुरान पढ़ रहे हैं, सुकून से आ रहे हैं, आपको घर वाले भी कह रहे हैं जाएं बेगम आप पढ़ आए, बच्चे भी कहते हैं मम्मी हम कुछ नहीं करेंगे आप जाएं, आपका ईमान इतना स्लोली स्लोली होगा, आप खुद ही ढीले होंगे। और मैंने तो इस चीज को बहुत आजमाया कि बास दफा हमें जब मौके मिलते हैं ना नेकियां करने के, तो हम ढीले हो जाते हैं, और जब पाबंदियां लगती हैं, जब रिएक्शन होता है, तो हमारी सोई भी सलाहियतें उभरती हैं। जब पाबंदी लगे मुझे कर, फिर इरादे, फिर नीयतें, फिर रब से मुलाकातें। और बास दफा याद रखें, कोई बंदा हम पे पाबंदी लगाता है, हम करना चाह रहे होते हैं, बिल्कुल ऑपोजिट, कोई बंदा हम पे पाबंदी लगाता है, नहीं कर सकते, नहीं जा सकती, रुकावट है, वो माँ बाप भी हो सकते हैं, वो शौहर बीवी भी हो सकते हैं, वो खानदान वाले भी हो सकते हैं, आप कहते हैं मुझे जाना है, मुझे जाना है, कई दफा आप रुकते हैं उनके कहने पे, कभी रुकते हैं, कभी आते हैं, कभी जाते हैं, कभी रुकते हैं। अब उसके बाद क्या होता है, आपके अंदर तो एक ऐसी फीलिंग आनी चाहिए थी ना कि जिसके बाद आपका ईमान और तकवा बढ़े, वाह सुभान, कितना मजा आता है, अल्लाह ताला देखो आज भी डांट खा के आई हूँ। फिर इंसान अपने आंसू पोंछता है, फिर वो खुशियां मनाता है। अल्लाह ताला ये आंसू कोई दुनिया की चीजों के नहीं है, आपको पता है मेरा दिल दुख है आज, किसको कितने प्यार से सवा कितने, अल्लाह ये आज के घर की सफाई इसलिए थोड़ी थी कि इस वक्त दिल था, इसलिए थी कि घर वाले खुश रहे, कि घर से, फिर चुपके 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 बंदे की रब से मुलाकातें होती है ना, फिर अल्लाह ताला उसके ऊपर वो रहमतें करता है कि जो वाकई अल्लाह ताला के साथ बंदे का ताल्लुक जोड़ती है। फिर कान्ना का तरह ये एकदम थोड़ी हो जाता है, आप कहते हैं बाजार में खड़े शॉपिंग कर रहे थे और फरिश्ता आके के मुबारक हो आप मोहसिना बन गई, आप मुत्तकिया बन गई, आपका रिजल्ट निकल आया। नहीं, मुश्किलात, वो कहते हैं ना, ना घबरा तुम दिए बादे मुखालिफ से, ना घबराए औकाफ के, ये तो चलती है तुझे ऊंचा उड़ाने के लिए। थोड़ी सी मुखालफतें होती हैं, बाज़ दफ़ा हालात की वजह से होती हैं, कई ऐसे मौके आएंगे आप पलट जाएंगे। मैं कहती हूँ कि जिस पे अल्लाह को हम पे प्यार आ रहा होता है, हम उस पे अपने ऊपर तरस खा रहे होते हैं, इतनी अकल कम है हमारी। ये नफ्स के तकाजे दबेंगे, फिर ईमान, फिर तकवा, फिर ईमान, फिर तकवा, इंसान जितना गौर कर ले। एक छोटी सी कोटेशन इमाम अलामा बिजावी हैं, अरबिक मुफस्सिर हैं, उन्होंने इसकी बड़ी खूबसूरत बयान की है کہتے ہیں کہ یہ تین لفظ ہیں نا, یہ صحابہ کرام کی تین حالتوں کو ظاہر کرتے ہیں. پہلے اتقوا وآمنوا سے ان کے تقوی اور ایمان کی اس حالت کا بیان ہے جس کا تعلق ان کے اپنے قلب اور رخ کے ساتھ ہے, یعنی جس وہ تقوی جس کا بس بندے کو خود ہی پتا ہوتا ہے, آپ کا دل آپ کی روح جانتی ہے کہ آپ کتنے متقی ہیں. دوسرے واتقوا وآمنوا سے ان کے تقوی اور ایمان کی اس کیفیت کا ذکر ہے جو ان کے اور دوسرے لوگوں کے درمیان تھی. ہمارے اس حال میں اس کو یہ کہہ لیں کہ ہمارا وہ ایمان اور تقوی جو دوسروں کو جھلک رہا ہوتا ہے, پہلا کہ وہ تقوی جو ہمیں خود ہی پتا ہے, دوسرا وہ جو دوسروں کو پتا ہے, چل جاتی ہیں نا باتیں لوگوں کو بھی پتا. اور کہتے ہیں کہ آخری تقوی احسن سے تقوی اور احسان کی اس حالت کی جو ان کے اور ایمان تھی, یہ ہے محسن ہونا. رب کو پتا ہے کون کتنا متقی ہے, دنیا میں بھی پتا چلتا ہے. اندر گرمی ہوتی ہے باہر دکھتی ہے, اندر ٹھنڈا ہوتا ہے باہر سے دکھتا ہے. اندر تقویٰ آپ کے آئے گا نا دنیا کو دکھے گا, آپ نہیں چاہیں گے دکھے لیکن دکھے گا. پانی ٹھنڈا ہوتا ہے تو باہر سے گلاس کے اوپر ایسا ہلکا ہلکا پسینہ آ جاتا ہے, بالکل دکھتا ہے. اگر ہمارا لوگوں کو نہیں دکھ رہا تو مت دھوکے میں آئیے کہ نہیں اندر سے ہم بڑے نیک ہیں, ضرور دکھے گا. جو متقی ہوگا اس کے عمل سے, اس کے کال سے, اس کے فعل سے دکھے گا. اشارے ہیں اس میں, پھر اس طرح تدریج بھی ہے, پہلا مقام, پھر درمیان کا, پھر آخری, اور ایک وہ کیفیت آئی کہ اللہ کے ساتھ تعلق جڑا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں ایمان اور تقویٰ کی آخری منزلوں پہ پہنچا دے, اللہ کے محبوب بن جائیں اور وہ کام کرنے لگ جائیں کہ جس کے بعد ہمارا تقویٰ اور بڑھے. آپ کو پتا ہے کہ کچھ کام بھی ایسے ہوتے ہیں جو تقویٰ کو اور بڑھاتے ہیں, اور کچھ کام تو ٹھیک کام کیا تھا, یہ خراب کیسے ہو گیا, اس کی وجہ کیا ہوتی ہے کہ کوئی اور کام کر چکے ہوتے ہیں. کھانا پکانے میں اس کی بڑی مثالیں ملتی ہیں, آپ اچھا بھلا کوئی کام کر کے رکھتے ہیں خراب ہوا, اس کی وجہ یہ کہ کوئی ایسی چیز اس میں ڈال دی کہ جو نہیں ڈالنی تھی. اسی طرح اپنے عملوں کو چیک کریں. آپ نیکیاں کرتے کرتے رک جاتے ہیں نا, بظاہر آپ کہتے ہیں روک دیے گئے, وہ رکاوٹ باہر سے نہیں آتی, اندر سے آتی ہے. پابندی لگ گئی, کسی کے اوپر بات آ گئی, کسی نے یہ کہہ دیا, فلاں وجہ ہو گئی. اللہ کہتا ہے یہ وہ راستہ, تم جیسے گاڑیاں روکتے ہیں نا سرخ لائٹ پہ, تو آپ اس کو دوسرے لفظوں میں کہہ سکتے ہیں نا کہ ہم روکے جاتے ہیں. ایک دفعہ گورنمنٹ کہہ دے سو کہ آپ کو رکنا ہے سرخ لائٹ پہ, رک جائیں, نہ رکنا ہے نہ رکیں, کتنے رکیں گے, آدھے سے زیادہ نہیں رکیں گے. اس طرح جو رکے ہوتے ہیں, ہم سوچتے ہیں نا ہم روکے گئے ہیں, ہم روکے نہیں گئے ہوتے, ہم رکے ہوتے ہیں. کیونکہ جو ہو ذوق یقین پیدا تو کٹ جاتی اقوا دے. اس طریقے سے اللہ تعالی ہمیں متقی بنا دے کہ ہم بھی جانے کے متقی ہیں. یہ کب ہوگا؟ جب آپ کا باطن ظاہر سے خوبصورت ہوگا, اور اس درجے پہ اللہ لے جائے کہ لوگوں کو بھی پتا چلے کہ ہم متقی ہیں. یہ کب ہوگا؟ جب ہمارے ظاہری اعمال خوبصورت ہوں گے اور گناہ ہماری زندگی میں نہیں ہوں گے, اور اللہ ہمیں اس درجے پہ بھی لے جائے کہ جہاں اللہ کو پتا چل جائے ہم متقی ہیں. یہ کون سا درجہ ہے؟ یہ قربانیوں کا درجہ. ایک صحابی تھے, کہتے تھے آج میں اللہ کو دکھا دوں گا میں کیا کر سکتا ہوں. اللہ نے قرآن میں آیت نازل کر دی, نحبہ, نحب کہتے ہیں ایسی منت کو, کہ یہ وہ لوگ ہیں جو اپنی کہی ہوئی کر کے دکھاتے ہیں. تو بعض دفعہ ہم بہت بڑی بڑی باتیں کر چکے ہوتے ہیں, جب موقع آتا ہے تو پیچھے ہٹ جاتے ہیں. اللہ تعالی ہمارے ایمان کو مضبوط کرے. یہاں سبق پورا ہوا. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب. اللہم انی السلام مانگتے ہیں اور پاک دامنی مانگتے ہیں, والغنا اور غنا مانگتے ہیں. ایسے لگتا ہے کہ آج کے سبق میں ان چاروں چیزوں کا تذکرہ تھا. تلاوت سنیں گے.
وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُوا مِنَ الْحَقِّ يقولون ربنا آمنا فاكتبنا مع الشاهدين وما لنا لا نؤمن بالله وما جاءنا من الحق ونطمع أن يدخلنا ربنا مع القوم الصالحين فَأَثَابَهُمُ اللَّهُ بِمَا تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وذلك جزاء المحسنين والذين كفروا وكذبوا بآياتنا أولئك أصحاب الجحيم يا أيها الذين آمنوا لا تحرموا طيبات ما أحل الله لكم ولا تعتدوا إن الله لا يحب المعتدين وكلوا مما رزقكم الله حلالا طيبا واتقوا الله الذي أنتم به مؤمنون يؤاخذكم بما عقدتم الأيمان فكفارته إطعام عشرة مساكين من أوسط ما تطعمون أهليكم أو كسوتهم أو تحرير رقبة فمن لم يجد فصيام ثلاثة أيام ذلك كفارة أيمانكم إذا حلفتم واحفظوا أيمانكم كذلك يبين الله لكم آياته لعلكم تشكرون يا أيها الذين آمنوا رجس من عمل الشيطان فاجتنبوه لعلكم تفلحون إنما يريد الشيطان أن يوقع بينكم العداوة والبغضاء في الخمر والميسر ويصدكم عن ذكر الله وعن الصلاة فهل أنتم منتهون وأطيعوا الله وأطيعوا الرسول واحذروا فإن توليتم فاعلموا أنما على رسولنا البلاغ المبين ليس على الذين آمنوا فيما طعموا إذا ما اتقوا وآمنوا وعملوا الصالحات ثم اتقوا وأحسنوا والله يحب المحسنين
اللہ تعالیٰ سارے بیماروں کو ٹھیک کر دے، صحت دے دے، عافیت دے، اپنی دین کے لیے، پچھلی زندگی کی گناہوں کی معافی کے لیے ہم سب کو وقت دے، مہلت دے، اور جتنے لوگ جہاں پریشان ہیں اللہ تعالیٰ ان کی پریشانیوں کو دور کر دے، اور امت مسلمہ کو ان چاروں برائیوں سے محفوظ رکھ دے جس کا تذکرہ ہم نے سبق میں پڑھا. آمین.
الحمد للہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی، ہماری تفسیر بہت خوبصورت تصویر اللہ تعالیٰ کا احسان کے کمپلیٹ ہوئی، الحمد للہ. جی، الحمد للہ رب العالمین. سب سے پہلے تو آپ لوگ سب اپنا ایک ایک لائن میں فیڈ بیک دیجیے کہ آج کی آیات سے آپ لوگوں نے کیا سیکھا. پہلے جی، آج کی آیات سے آپ سب لوگوں نے کیا سیکھا ہے؟ بہت خوبصورت نا، الحمدللہ کہ ہم نے پڑھا ہی نہیں تھا، اس کی ایکسپلینیشن نہیں جانتے تھے، اس وقت بھی لگ رہا تھا یس دیر از اے ویری اسپیشل میسج ان اٹ. اور جب ہم نے تفسیر پڑھ لی تو ہمیں احساس واقعی ہوا نا کہ ایک ایک بات جس قرآن میں کہی گئی ہے وہ ریمارکیبل ہے، اس کا کوئی جوڑ کوئی مثال نہیں. الحمدللہ، مشکلات میکس ایمان اسٹرانگ. بالکل صحیح بات ہے، بالکل. حلال کو بہت اچھی لگی تفسیر میں کہ اللہ تعالی ہمیں باطنی طور پر، ظاہری طور پر، جسمانی طور پر، روحانی طور پر کیسے پاک کرنا چاہتے ہیں، یعنی وہ ہمیں برائی سے ہر طرح، اس رج سے، اس گندگی سے دور کرنا چاہتے ہیں. اتنی کیئرنیس اور اتنی زیادہ ایک طرح سے خیر خواہی کس کو ہو سکتی ہے؟ کوئی بھی نہیں ایسا. اور اللہ تعالیٰ چونکہ بے نیاز ہے، صمد ہے، احد ہے، تو وہ تو یہ سب کرنے کے قابل بھی ہے، اور بہت اچھے انداز سے. تزکیہ، تزکیہ، ویری گڈ. بلا وجہ قسمیں نہیں کھانی چاہیے، بالکل صحیح بات ہے. حرام چیزوں سے بچنا چاہیے. قرآن حق ہے، اس چیز کو پڑھتے وقت انسان رو پڑتا ہے. اللہ ہمیں حق کو پہچاننے والا بنا دے. آمین. اللہ کے احکام ماننے تک وہ اختیار کریں. بی کیئرفل میکنگ اوت. ویری گڈ. بالکل. تو ان شاء اللہ تعالیٰ ہم اس کا جلدی سے ایک ریکیپ کرتے ہیں آج کی آیات کا، کہ آج ہم نے کیا پڑھے. ان شاء اللہ تعالیٰ پھر اس کے بعد آپ لوگوں کو بریک دیں گے. ٹھیک ہو، دل کھول کر سننا ہے. ویری گڈ. الحمد للہ وی گیٹ بیلنس ان آر لائف. الحمد للہ. اور ان شاء اللہ تعالیٰ ہم لوگ ریکیپ کرتے ہیں. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. پارہ نمبر 7 ہے اور آیہ نمبر 83 سے ہم نے اسٹارٹ کیا. تو سب سے پہلی ہی آیت کہ انسان جب اس کلام کو سنے تو پھر اس کی آنکھوں سے آنسو بہ نکلے. ایسا کب ہوتا ہے؟ یعنی یہ کس شخص کے ساتھ میں یہ معاملہ ہوتا ہے کہ وہ قرآن کو، اللہ تعالیٰ کی بات کو سن کر بعض اوقات ذکر بھی کرتے ہوئے اس کی آنکھوں میں آنسو آتے ہیں؟ جی جلدی سے لکھیں کہ یہ کس قسم کا شخص ہوتا ہے کہ جس کے اندر یہ کیپیبلٹی ہوتی ہے کہ اتنی ابزارپشن ہوتی ہے. جی جب دل میں کوئی اور نہ ہو. ویری گڈ. بٹوین دنیا اینڈ دین ٹچ ہز ہارٹ. جب آپ کو پتہ چل جائے کہ یہ حق ہے. جب انسان کے دل نرم ہوتا ہے، اس میں تکبر نہیں ہوتا جو اللہ کو مانتا ہے. ویری گڈ. کہ جب انسان کا دل نرم ہوتا ہے نا، اور اس کے اندر انا نہیں ہو، تکبر نہیں ہو، تو اس کی وجہ سے پھر جب وہ کلام سنتے تو اس کے دل پر اثر کرتا ہے. کوئی بیریئر نہیں ہوتا ایگو جیسا. جس کا دل نرم ہوتا ہے، جس کی فطرت بھی اچھی ہوتی ہے، اس چیز کو، معرفت کو ہو کہ یہ اللہ کی طرف سے ہے. سبحان اللہ. when it touches the heart and Allah is the priority. اور آپ دیکھیں کہ جب ہمیں کچھ نہیں بھی سمجھ آتا، بہت سارے لوگوں کے ایکسپیرینسز یہی ہوتے ہیں نا کہ مکہ جا کر اور پھر وہاں کی تلاوت سن کے انسان کی آنکھوں میں آنسو آ جاتے ہیں. ٹھیک ہے، تو اس کی کیا وجہ ہوتی ہے؟ بیکاز پڑھنے والے کے، یعنی اس کے جذبات.
الله أكبر. الله أكبر. لا إله إلا الله. الله أكبر. الله أكبر ولله الحمد. الله أكبر كبيرا والحمد لله كثيرا. سبحان الله وحده، صدق وعده، ونصر عبده وأعز جنده، وهزم الأحزاب وحده. لا إله إلا الله، ولا نعبد إلا إياه، مخلصين له الدين ولو كره الكافرون. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وعلى أصحاب سيدنا محمد وعلى أنصار سيدنا محمد وعلى أزواج سيدنا محمد وعلى ذرية سيدنا محمد محمد وسلم تسليما كثيرا. الله أكبر. الله أكبر. الله أكبر.
اس کا، انشاءاللہ ہم لوگ اس کو کنٹینیو کرتے ہیں. جی اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. تو الحمدللہ ہم لوگ یہ بات کر رہے تھے کہ کس کی آنکھوں سے آنسو نکلتے ہیں اور کیوں نکلتے ہیں، کیا وجہ بنتی ہے. تو یہ ان کا ایمان کتنا اچھا ہے، اس کا اللہ تعالیٰ سے کنیکشن کتنا اسٹرانگ ہے نا. الحمدللہ بالکل بالکل گڈ. اور پھر اس کے بعد ہم جیسے یہ بھی دیکھتے ہیں، اچھا یہ آپ کو بتائیں کہ اس آیت کے کانٹیکسٹ میں کس شخص کی بات کی جا رہی ہے اسپیسیفکلی. تفسیر میں آپ لوگوں نے دیکھا ہوگا کہ اس آیت کے کانٹیکسٹ میں کس شخص کی اسپیسیفکلی بات کی جا رہی ہے، نجاشی کی بات کی جا رہی ہے. بالکل ٹھیک. اللہ تعالیٰ ٹاکنگ ٹو اس لائک اے مدر اینڈ لائک اے بیسٹ فرینڈ، نو ون کین سنسیئرلی کین بی سنسیئر ود اس لائک اللہ. تو آنسو آتے ہیں، بالکل صحیح بات ہے. اکثر آیت کا میننگ نہیں آتا، مگر صرف یہ سوچ کر آنسو آ جاتے ہیں کہ اللہ ہم سے بات کر رہے ہیں اور یہ حق ہے، دل نرم ہو جاتا ہے. الحمدللہ بالکل. اور پھر اس کے بعد انسان واقعی میں ایسا ہوتا ہے نا کہ جیسے ہم نے پڑھے سورۃ آل عمران کے اندر بھی ٹھیک ہے کہ بے اختیار اس کی زبان سے اللہ تعالیٰ کی تعریف نکلتی ہے. تو یہاں پر بھی یہی ہوتا ہے نا کہ انسان خوشی میں بھی اور بعض وقت جیسے بھی بس ایک اور کی سچویشن میں آ کے، اور پھر اس کے بعد اس کے دل سے دعائیں بھی نکلتی ہیں، شکر بھی نکلتا ہے الحمدللہ. کیونکہ ہم سب جانتے ہیں کہ انسان کی آنکھوں سے اللہ کی خاطر آنسو نکلنا یہ کتنی بڑی بات ہے، جہنم کی آگ کو بجھانے کے لیے کتنا کافی ہے. تو الحمدللہ. اور یہ ایک بہت اچھا ریمائنڈر بھی ہم سب کے لیے کہ ہم اپنی دعاؤں میں کتنی آہوزاری کرتے ہیں، ہم اللہ تعالیٰ کو کتنی رغبت سے پکارتے ہیں، اور کیسے ہمارے یہاں سے نکلتے بھی کہ نہیں نکلتے. تو اس سے پتہ چلتا ہے کہ ویئر ڈو وی اسٹینڈ. جی اور پھر اس کے بعد ہم آگے دیکھیں تو جیسے آیت نمبر 84 میں بھی دیکھا نا کہ ان کی فطرت اچھی تھی، حق آنے کے بعد انہوں نے تکبر اور تعصب نہیں کیا. اچھا یہ بتا رہے ہیں تو ہم نہیں مانیں، عمل کرنا. جس شخص کے اندر ایمان اسٹرانگ ہوتا ہے نا تو وہ تکبر نہیں کرتا اچھائی کر کے بھی، بلکہ کیا ہوتا ہے اس کا ریورس، یہ بتائیں آپ لوگ. ہر سانس پر شکر کرنے کو دل کرتا ہے الحمدللہ. جی جو شخص اچھا ایمان رکھے اور کچھ اچھی اللہ تعالیٰ کی طرف سے ہدایت آ بھی جائے تو اس کا بھی ایک ریاکشن کیا ہوتا ہے کہ عاجزی، مزید ہمبلنس، اس بات کا خوف کہ یا اللہ بس اس کو ایکسیپٹ کر لینا مجھ سے. جیسے ہم نے تفسیر میں پڑھا نا کہ استاذہ بتائیں گی کہ انسان کی نمازیں اچھی ضرور ہوتی ہیں اور فرائض یعنی کے طور پہ پوری ہو رہی ہوتی ہیں، لیکن پھر انسان کو خوف پڑ جاتا ہے کہ پتہ نہیں قبول ہو بھی نہیں کہ نہیں، میں اس کو مزید اچھی کیسے بنا سکتی ہوں. ہم سب کو بھی اس بات کی تڑپ ہے کہ ہم دیکھ رہے ہیں کہ ہم اپنی نمازوں کو کیسے ادا کر رہے ہیں، کہ ہم کیا صرف ایک روٹین والی نماز پڑھتے ہیں کہ لیا جائے. میں آپ کو چیک کرنا ہے کہ ہم مزید قرآن کی، جیسے ہم دیکھیں کہ اللہ تعالیٰ کو ورائٹی دینی چاہیے نا اعمال کی بھی، کہ میں ہر طرح کی چیز کروں، کوئی بھی نیکی مجھ سے رہ نہ جائے. نماز میں شیطان سب سے زیادہ حملہ کرتا ہے، صحیح بات ہے صحیح بات ہے. بس ذرا سا اس شیطان کے روح میں ہم نے قابو کرنا تو باقی پھر اس کا کوئی زور نہیں چلتا. He can never be content with what he or she does as they would want to achieve more. بالکل بالکل، یعنی کہ اللہ تعالیٰ کی ذات کو تو مزید خوش کرنے کے لیے اور سے اور بڑھ چڑھ کے انسان ایک طرح سے بھاگتا ہے نا اس چیز میں الحمدللہ. اور پھر ایسے لوگوں کو اللہ تعالیٰ نے کیا ٹائٹل دیا ہے کہ جو لوگ اتنے ایمان میں سرشار ہوتے ہیں کہ ان کا اس کا اثر ان کے ظاہر پر دکھتا ہے. تو ایسے لوگ کون ہوتے ہیں؟ محسنین ہوتے ہیں. بالکل بالکل الحمدللہ بالکل صحیح. سسٹر نزد آپ نے بھی صحیح لکھا ہے کہ جب دل میں اللہ کی محبت ہوتی ہے تو یہ سب ہوتا ہے. بالکل. اور احسان کا درجہ تو ہم پیچھے پڑ چکے ہیں بہت دفعہ، کیا پھر احسان ہوتا کیا ہے، اللہ تعالیٰ نے کیا ہمیں احسان کا نام لے کے کیا سمجھایا کہ کیا کرنا ہے اور کیا نہیں کرنا. بالکل. اور پھر اس کے بعد آگے دیکھتے اللہ تعالیٰ نے کچھ حلال اور حرام کے بارے میں بات کری ہے ٹھیک ہے. تو یہ مجھے بتائیں کہ انسان جب دین پر آ جاتا ہے تو کیا اس کے اوپر بہت پابندیاں لگ جاتی ہیں یا کیا معاملہ اسلام کرتا ہے؟ جی جنت میں جانے والے بالکل یہ محسنین ہی ہوں گے نا. حلال کو حرام نہیں کرنا، حلال کو حرام نہیں کرنا بالکل ٹھیک ہے، خیانہ ربی ہے، معتدل طریقہ ہے کہ انسان ایک پراپر وے میں، ایک بیلنس وے میں جائے، نہ کہ یہ کہ ایکسٹریمزم پہ چلا جائے اور نہ کہ یہ کہ بالکل ہی اس کو لینینسی دے دے، بالکل ہی نرمی کر دے. سب حلال ہے سوائے جو حرام کیا گیا. ویری گڈ، یہ ایک بیسک پوائنٹ اگر ہم سمجھ جائیں گے نا کہ یہ جو اللہ تعالیٰ نے قرآن میں مینشن کر دیا یہ حرام ہے، اس کے علاوہ باقی چیزوں کو جو حدیث میں بھی نہیں ملتی اگر بات، اس کو ہم اپنی طرف سے حرام نہیں کہہ سکتے. تقوی بیلنسڈ زندگی کا نام ہے. ویری گڈ، ویری گڈ، تقوی بیلنسڈ زندگی کا نام ہے. اور استاد نے کتنے اچھے طریقے سے ایکسپلین کیا نا کہ کیسے لوگ اپنے لیے دین میں مشکلات کر دیتے ہیں. اور آپ دیکھیں کہ سم ٹائمز سب سے زیادہ جو بڑی گمراہی ہے وہ کیا ہے کہ انسان دین کے نام پر پھر گمراہ ہو. اور اس سے خوف کھانے کی کتنی ضرورت ہے نا کہ انسان سوچتا ہی نہیں. آج بھی اگر ہم دیکھتے ہیں ارد گرد بدلی نہیں، یہ تو کوئی بات نہیں، اچھی بات ہی تو ہے اور اچھی بات کو کوئی نہیں چھوڑنا چاہے گا. تو جب تک کسی شخص کو پتا نہ چلے تو یہ کتنی بڑی محرومی ہے نا. اللہ تعالیٰ ہم سب کو ایسی گمراہی سے بچائے. آمین. اللہ کی نعمتوں کو استعمال کرنا ہے حلال پر رہ کر. ویری گڈ، بالکل. اس سے ایک بات یہ بھی پتہ چلتی ہے نا کہ اللہ تعالیٰ نے ہمیں کسی چیز سے رکنے کو نہیں کہا جو حلال ہے. کہ جیسے اگر اب میں دیندار ہو گئی ہوں تو میں رنگ برنگے کپڑے نہیں پہن سکتی، میں اچھے کپڑے نہیں پہن سکتی، میں اچھا کھانا نہیں کھا سکتی. ہر چیز کو ایک مقدار میں، ایک لمٹ میں رہ کر استعمال اور کھانا پہننا اور لیکن اگر ہم ایکسٹراویگنس کریں گے وہ غلط ہے. بالکل، الحمدللہ، الحمدللہ. اب اس کی سب سے اچھی اگزامپل جیسے میرے ذہن میں یہ بھی آ رہی تھی کہ جیسے نبی صلی اللہ علیہ وسلم کے ٹائم پر، جب ایک ٹائم تھا کہ ارد گرد سے کچھ ریفیوجیز آئے ہوئے تھے، تو اس وقت یہ حکم تھا کہ مسلمان اپنی گوشت 3 دن سے زیادہ نہیں رکھ سکتے. یعنی وہ اس کو اب رکھیں گے نہیں بلکہ ان کو فوراً فوراً اس کو ختم کرنا ہے. اس کی وجہ یہ، اس کی حکمت یہی بتائی گئی کہ جو آس پاس کے لوگ ہیں تو ان سب کو بھی ملے اور ایک طرح سے سب کے پاس خیر پہنچے. لیکن پھر جب وہ معاملہ صحیح ہو گیا اور وہ ریفیوجیز نہ رہے تو پھر یہ حکم ختم ہو گیا. یعنی کہ پھر مسلمانوں کی مرضی تھی کہ وہ جیسے چاہیں گوشت کو استعمال کریں، دیں نہ دیں، جو کرنا ہے ان کو وہ کریں. تو اس طریقے سے ہمیں یہ بات سمجھ میں آتی ہے نا کہ ہر وقت کا ایک تقاضا ہوتا ہے، تو اس کے مطابق کام کرنا ضروری ہے. مگر آج ہم اپنے گھروں میں اتنا کچھ خزانہ کر لیں جبکہ باہر ہمارے ہو سکتا ہے برابر میں کوئی بھوکا سو رہا ہو یا اس کے پاس کچھ پہننے کو نہ ہو، تو پھر یہ غلط ہے، یہ غلط ہے. اور آج اگر ہم اپنی ایڈیٹ دیکھیں تو دس از ریئلی سو ہائی ود ان آر سوسائٹی کہ غریب غریب سے غریب ہو رہے ہیں اور امیر امیر سے امیر ہو رہے ہیں. اور پھر کہتے ہیں کہ ہم کا ضرور ڈالنا ہے کہ ہم اپنی لائف سٹائل کو نارمل رکھیں، بیلنسڈ رکھیں، ایکسٹرا نہ کریں، اور پھر وہ چیز دوسروں کی ہیلپ میں لگائیں. سم ٹائمز میں جب گھر سے باہر ہوتی ہوں تو میں ضرور دیکھتی ہوں، کہتی ہوں کہ یہاں کتنے سارے لوگ ایسے چہرے دکھ رہے ہیں کہ جن کے چہرے سے صاف پریشانی ظاہر ہے. میں سوچتی ہوں کہ اگر نبی صلی اللہ علیہ وسلم کے زمانے میں ایسے لوگ ہوتے کہ جو اتنے پریشان ہوتے تو وہ کوئی نہ کوئی اس کا حل ضرور نکالتے. اور آج ہم اتنے بحث ہو گئے کہ ہم پاس سے گزر جاتے ہیں اور ہم بس صرف سوچ کے گزر جاتے ہیں، کوئی اور اسٹیپ نہیں لیتے. تو اٹ از ریئلی، آج کل ہم اتنے زیادہ اپنی لائف میں ایک طرح سے کھو گئے ہیں. اس سے ہمیں اپنے آپ کو روکنا ہے ان شاء اللہ تعالیٰ. ہر چیز کا حساب ہوگا، لہٰذا وی ہیو ٹو بی کیئرفل. اسراف ہے زندگیوں میں، بالکل صحیح. اللہ تعالیٰ آپ سب لوگ میرے ساتھ ساتھ ہیں نا، جی آپ جی الحمدللہ، 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 اللہ تعالیٰ کا احسان ہے. اور پھر لاسٹ آیا میں ہم نے کیا دیکھا ہے یہ آپ سب لکھیں. ابراہیم ماشاء اللہ بالکل ٹھیک ہے. آپ لوگ مجھے یہ بتائیں کہ لاسٹ آیا کے اندر ہم نے دیکھا کہ کیا ایک اچھے ایمان والے کو کرنا چاہیے، اس کی کیا اسٹیپس. जी, तक्वा इख्तियार करना है, तक्वा इख्तियार करना है। और हमने देखा है कि ये तीन किस्म की फीलिंग्स हैं, ईमान, अमल सारे और तक्वा। बिल्कुल, पहले ईमान और तक्वा। अल्हम्दुलिल्लाह, गुड। तो इंशाल्लाह अब ये है कि आई थिंक आप लोग सब अपने इस लेसन में इतने ज़्यादा खो गए कि मुझे आप लोग कमेंट्स इतने नहीं आ रहे। बहरहाल इंशाल्लाह हम लोग ऐसा करते हैं कि हम अभी अपनी ब्रेक करते हैं, ठीक है, और फिर उसके बाद आप लोग वापस आएँ, फिर हम तजवीद करेंगे इंशाल्लाह ताला। एम फॉर तकवा और ईमान ऑफ हाइएस्ट लेवल, वेरी गुड। थोड़े पर राजी नहीं रहना चाहिए इंसान को, आगे से आगे बढ़ना चाहिए। जितना ईमान बढ़ता है उतना अमल सालिहीन बढ़ते हैं। बिल्कुल सही बात है। अल्लाह ताला हमारे ईमान को भी बढ़ाएं, हमारे आमाल में भी बरकत भी दें, और हमें इस बात की तौफीक दें कि हम हर छोटी बड़ी नेकी को फौरन फौरन लेने वाले बन जाएं। आमीन या रब्बल आलमीन। इंशाल्लाह ये कि आप लोग अपनी ब्रेक करें 20 मिनट्स की, फिर उसके बाद इंशाल्लाह हम आगे चलेंगे। अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातुहू।